Ujialo falsa, ujialo falsa, ujialo falsa,
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 ujialo falsa.
एक सय पचास वर्ष अघिको भनिएको एक किम्वदन्तीका अनुसार काठमाडौँको एउटा युवक आफूलाई सरकारी मुद्दामा दोषी साबित गरेर मृत्युदण्ड दिइने निश्चित भएपछि अध्ययारो मुख लगाएर घर पुग्यो। उसकी आमाले उसलाई सोधिन्, मुद्दाको निर्णय के भयो बाबु, तैँले किन अध्ययारो मुख लगाएको? आमाले सोधेपछि उसले भन्यो, आमा अब मेरो बाँच्ने दिन सकियो, मलाई सरकारले अपराधी साबित गरिसक्यो, अब मैले बाँच्ने आजको दिन मात्रै हो। भोलि मलाई हनुमान ढोकाको कालो भैरवको मूर्ति छोएर कसम खान लगाइन्छ, गल्ती गरेको कुरा मैले होइन भनेर झुटो कसम खान सक्दिन, त्यसपछि मलाई भोलि नै फाँसी दिन्छन्। राणाकालीन समयमा वायु कामेर दिएको कैरनबाटै अपराधी घोषणा गरिन्थ्यो। त्यति मात्रै होइन, देवी देवताका मूर्तिमा वा तामा जौ तिल कुशलाई छोएर कसम खाएकै भरमा अभियुक्तले गल्ती गरेको छ कि छैन पत्ता लगाइन्थ्यो। तर मानिसहरू यति सत्य बोल्दथे कि झुट बोल्नु पाप हो भन्ने मनबाटै आत्मसात गरेका हुन्थे। केही कथम झुट बोलिहाले पनि देवतालाई छोएर कसम खान कसैको आँट पुग्दैनथ्यो। त्यसरी निराश छोराको सबै कुरा सुनिसकेपछि आमा मुसुक्कै हाँसिन् र भनिन्, तैँले चिन्ता गर्नु पर्दैन, आनन्दले गएर सुत, भोलि बिहान अड्डा जाने बेलामा म तँलाई फाँसी नहुने उपाय सिकाएर पठाउला। त्यसपछि छोरो गएर सुत्यो। भोलिपल्ट घरबाट निस्किने बेलामा आमाले आफ्नो चोलो खोलेर छोरालाई आफ्नो दुवै स्तन पान गर्न लगाइन् र केही गोप्य कुरा उसको कानमा भनिदिइन्। आमाको मन्त्रणा सुनेर उज्यालो अनुहार लगाउँदै छोरो हनुमान ढोका पुग्यो। सरकारी अधिकारीहरूले उसलाई कालो भैरवको अगाडि उभ्याएर भने, ल त अपराधी होइनस् भने कालो भैरवलाई छोएर कसम खा। उसले कालो भैरवलाई छोएर कसम खायो, मैले पछिल्लो पटक आमाको दूध खाँदासम्म गरेको अपराध सबै माफी पाऊ, पछिल्लो पटक आमाको दूध चुसेर छोडेदेखि यता कुनै अपराध गरेको छैन। उसले यो कसम खाएपछि सरकारी अधिकारीहरू छक्क परे। त्यति बेला झुटो कसम कसैले खाँदैनथ्यो र उसका अपराधका प्रशस्त प्रमाण अधिकारीहरूसँग थियो, तर पनि उसले भैरवलाई छोएर कसम खाइदियो। त्यो देखेर हनुमान ढोकामा रहेको कालो भैरवको मूर्ति मुसुक्क हाँस्यो रे, र आजका दिनसम्म त्यहाँ रहेको मूर्ति हाँसिरहेकै देखिन्छ। यो किम्वदन्तीसँगै उज्यालो फल्चाको आजको संघार खुल्यो। अब तपाईँलाई स्वागत छ। प्राविधिक साथी मनोज विष्ट हुनुहुन्छ र साथमा आज बिहिबार म अच्युत घिमिरे छु। अब बिहानको आठ बजेसम्म तपाईँ र म थरी थरीका विषयवस्तुमा छलफल गर्छौं। आज पनि सदा झै विश्व इतिहासमा आजको दिन के कस्ता घटनाहरू भए भन्ने जानकारीबाट हामी कार्यक्रमलाई अगाडि बढाउनेछौ। त्यस्तै हाम्रो स्वास्थ्य स्तम्भमा आज मैले मधुमेहबारे चार प्रश्न र तिनका उत्तर लिएर आएको छु। प्रश्न म गर्नेछु भने उत्तर साथी रुबिना श्रेष्ठले दिनुहुनेछ।
मधुमेह भएको अवस्थामा केही लक्षणहरू देखिन्छन्, तर मधुमेह उच्च भइसकेपछि मात्रै लक्षण देखिन सक्छ भनेर लेखिएको छ। त्यसो त 50% लक्षण थाहै पनि हुँदैन, त्यसैले लक्षणका आधारमा होइन, रगत ल्याब टेस्ट गरेर रोगबारे यकिन हुनुपर्छ।
त्यसै गरी सात बजेपछि मीडियामा आज स्तम्भ अन्तर्गत आज पनि पत्र पत्रिकामा के कस्ता खबरहरू छन् त्यो पनि जानकारी गराउँछु। साथै हाम्रो बजारमा आजको तरकारी बजार, विभिन्न आर्थिक गतिविधि र आर्थिक खबरहरू प्रस्तुत गर्छु। हाम्रो अर्को स्तम्भ सिप र प्रविधिमा आज सपना बस्याल हुनुहुन्छ। उहाँ समस्यामा परेका नेपाली आप्रवासी कामदारहरूका लागि कानूनी सहयोगका साथै फर्केर आएकाहरूलाई पुनर्स्थापना गर्ने लगायतका काम गर्दै आउनु भएको छ।
हामीले उहाँलाई रेस्क्यू गरेर ल्याउँछौ। धेरै जसो एकदम दुःखको कुरा, उहाँहरूको लास झिकाउनुपर्छ, त्यो जस्तो नराम्रो कुरा, अनि श्रीमतीको लास आएर श्रीमान लिन आउनुहुन्छ, श्रीमान लास आएर श्रीमती लिन आउनुहुन्छ, होइन, त्यस्ता कुराहरू छन्। अनि अब छोराछोरीहरू पनि संलग्न हुन्छ, अनि अब उहाँहरूलाई हामीले यता दौडधुप गरेर उहाँले पाउनुहुने क्षतिपूर्तिहरू दिलाउँछौ, त्यसपछि के गर्ने?
एक दशक भन्दा लामो समय भयो सांगीतिक क्षेत्रमा लागेको। नेपाली भाषासँगै लिम्बू भाषामा पनि मिठो गीत गाउनुहुन्छ। ताप्लेजुङमा जन्मनुभएका गायक सुसन सामसोहाङ लिम्बू अझै पनि छायामै हुनुहुन्छ। के कस्तो होला यो सांगीतिक क्षेत्र? लामो समय संघर्ष गर्दा पनि चर्चामा आउन किन समय लाग्ने होला? आज म गायक सुशनसँग यस्तै विषयमा कुराकानी गर्नेछु आजको पाहुना स्तम्भमा।
अलिकति राम्रो गाउँछु होला तर मसँग पैसा छैन, मेरो गीत टेलिभिजनमा बज्दैन, मैले प्रोमो बजाउन सक्दिनँ, प्रोमो बजाउन नसकेपछि मेरो गीत त्यहाँ बज्दैन, इन्टरभ्यू हुँदैन, होइन मार हामीलाई यसरी परेको छ।
साथै समय रहेमा तपाईँको टेन्सन, मोबाइलमा मीडिया, उज्यालोलाई भन्नु छ लगायतका अरू स्तम्भ पनि हामी उज्यालो फल्सामा प्रस्तुत गर्छौं। आज गीतहरूमा चाहिँ मैले नयाँ पुराना वा अरू केही विषयका भन्दा पनि रिमिक्स गीत कस्ता सुनिन्छन् त भनेर पहिलेका लोकप्रिय गीतलाई रिमिक्स गरिएका भर्सनहरू लिएर आएको छु। आजको उज्यालो फल्साभित्र तीनै गीतहरू मात्रै सुन्छौं। अब कार्यक्रमभित्र तपाईँको पनि सहभागितालाई मैले फेरि पनि आग्रह गरे। धेरै प्रश्न उज्यालो फल्साभित्र गरिने प्रश्न मध्येको सबभन्दा बढी सोधिने प्रश्न हामीले काठमाडौँमा छैनौं भन्ने अथवा राजधानीभित्र छैनौं भने उज्यालो कसरी सुन्ने भनेर भन्नुभएको छ। राजधानीभित्र त 90 MHz ट्युन गर्ने बित्तिकै उज्यालो बजिहाल्यो, तपाईँ अरू ठाउँमा हुनुहुन्छ भने मोबाइलको तपाईँको प्ले स्टोरमा गएर तपाईँले टाइप गर्नु पर्यो UJYAALO, त्यसपछि उज्यालोको एप्लिकेशन देखा पर्छ, त्यसलाई मोबाइलमा डाउनलोड गर्नु पर्यो र डाउनलोड गरिसकेपछि त्यसको मेनुमा गएर लिसन लाइभ गर्नुभयो भने अहिले बजिरहेको मात्रै होइन हाम्रो बिहान 5 बजेदेखि 11 बजेसम्मको सबै प्रसारण त्यसमा तपाईँले सुन्न सक्नुहुन्छ। मैले यो जानकारी गराए र तपाईँ सहभागी हुनको लागि चाहिँ उज्यालो नै UJYAALO यही गर्नु पर्यो, तर फेसबुकमा र ट्विटरमा गर्नु पर्यो, तात्तातै तपाईँ र हामी जस्ताको तस्तै कुरा गर्न सक्छौ। अब आजको दिन नेपाल र विश्व इतिहासमा भएका घटनाहरू सुनौ है त।
इतिहासमा आज
आज 2073 साल मंगसिर 30 गते बिहिबार, सन् 2016 डिसेम्बर 15 तारीक, विक्रम सम्वत अनुसार आज यो वर्षको 247 दिन हो। यो वर्ष सकिन अब 119 दिन बाँकी छ। आजको दिन नेपाली र विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही क्रम यस्ता छन्। सन् 1964 डिसेम्बर 15 दिनदेखि क्यानाडाले सेतो पृष्ठभूमिमा रातो म्यापलको पात अंकित झण्डा प्रयोगमा ल्याएको थियो। सन् 2013 चीनले आजकै दिन चन्द्रमामा मून रोवर अवतरण गराएको थियो। U2 नाम गरेको यो रोवरले चन्द्रमाको भौगोलिक अवस्थाबारे जानकारी दिन निकै महत्वपूर्ण भूमिका निभाएको थियो। U2ले पठाएका सूचनाकै आधारमा चीनले चन्द्रमाको अध्ययनमा ठूलो सफलता पनि हात पारेको छ। चन्द्रमामा रहेर 31 महिनासम्म काम गरेको यो रोवरलाई गएको अगस्तमा मृत घोषित गरिएको थियो। सन् 1832 आजको दिन फ्रेन्च इन्जिनियर अलेक्जेन्डर आइफिलको जन्म भएको थियो। फ्रान्सको पेरिसमा रहेको निकै चर्चित संरचना आइफिल टावरको डिजाइन उनले गरेका थिए। उनले सन् 1889 आइफिल टावरको डिजाइन बनाएका थिए। पर्यटकीय आकर्षणको केन्द्र बनेको आइफिल टावरमा एक वर्षमा 25 करोड़ मानिस चढ्छन्। अलेक्जेन्डर आइफिलले अमेरिकाको स्ट्याच्यू अफ लिबर्टी डिजाइन गर्न पनि सहयोग गरेका थिए। सन् 2013 आजको दिन अर्थात डिसेम्बर 15 तारीकका दिन ब्राजिलमा विश्वकपका लागि रंगशालाको काम रोक्न अदालतले आदेश दिएको थियो। मनाउस रंगशाला बनाउने क्रममा एक मजदूरको खसेर ज्यान गएपछि अदालतले निर्माणको काम रोक्न आदेश दिएको हो। अदालतले रंगशालाको काम पुनः शुरू गर्नुअघि निर्माण स्थलको सुरक्षाबारे प्रतिवेदन बुझाउन भनेको थियो। आजको दिन भएका घटनाक्रम, डिसेम्बर 15 दिन भएका घटनाक्रम मैले तपाईँलाई प्रस्तुत गरेर सुनाए। रिमिक्स गीतको पालो छ, एउटा गीत सुनौ त्यसपछि फेरि अगाडि बढौंला। आहा कलिलो तामालाई सोधरामालाई
शरीरमा मेरो कम्बरमा पेटी माथे हेर्दा केटा केटी कुरा गर्छौ जेठी हामी जस्तो पाउँदाहरू भेटन मरी मेटी भोलि कुरा गर्छु तिम्रो माइतीलाई बेटी ए होइन भने कलिलो तामालाई सोध रामालाई आहा कलिलो तामालाई सोध रामालाई
आजको हाम्रो स्वास्थ्य स्तम्भमा मैले हिजो दिपाको सुनेपछि रमाइलो लाग्यो र त्यसपछि त्यही शैलीको एउटा सामग्री ल्याएको छु। हिजोको नयाँ पत्रिका दैनिकमा डाक्टर अमसुमाली जोशी मधुमेह रोग विशेषज्ञसँग प्रश्नोत्तर गरिएको रहेछ। यसको हिजोको नयाँ पत्रिकाको दशौं पृष्ठमा थियो त्यो र त्यसैलाई लिएर आज मैले रुबिनालाई पनि लिएर हाम्रो स्वास्थ्य स्तम्भमा आइपुगेको छु। रुबिना श्रेष्ठले यसको उत्तर दिनुहुन्छ र यसमा भएको प्रश्न म पढ्छु। रुबिनाजी तपाईँलाई अगाडि चारे मैले पहिलो प्रश्न छ यसमा मधुमेह रोग के कारणले लाग्छ?
मधुमेह लाग्ने कारण मुख्यत दुईवटा हुन्छन्, एउटा व्यक्तिको लाइफस्टाइल तथा खानपिन हो भने अर्को वंशाणुगत। मधुमेह लाग्ने यी दुवै कारण 50-50% रहेको पाइन्छ। धूम्रपान गर्ने, धेरै चिल्ला र गुलिया खाने कुरा धेरै खाने, खानपान र व्यायाममा ध्यान नदिने व्यक्तिलाई मधुमेहको खतरा रहन्छ। यस्तो खानपानले शरीर बढ़ी मोटो भएपछि मधुमेह उच्च हुन्छ।
डर पो लाग्यो मलाई त, अलि व्यायाम गर्न म पनि अल्छी गर्छु। अर्को प्रश्न रहेछ रुबिनाजी, यहाँ वंशजका आधारमा मधुमेह हुने सम्भावना कति हुन्छ भनेर सोधेको छ।
वंशजको अघिल्लो पुस्तामा कसैलाई मधुमेह हुँदैमा पछिल्लो पुस्तामा सर्छ नै भन्ने चाहिँ हुँदैन, तर 50% सम्भावना भन्ने रहन्छ। यस्ता व्यक्तिले व्यायाम र खानपानमा बढ़ी ध्यान दिनुपर्ने कुरा चाहिँ यसमा लेखिएको छ।
त्यसरी भनेको छ। ए, अब तेस्रो प्रश्न छ, मधुमेह भए नभएको कसरी थाहा पाउने भनेर यही नयाँ पत्रिकाको हामी आज स्वास्थ्यमा हाम्रो स्वास्थ्यमा चाहिँ डाक्टर अंशुमाली जोशीको मधुमेह रोग विशेषज्ञसँग नयाँ पत्रिकाले हिजो निकालेको स्वास्थ्यको चार प्रश्न भनेर छ। तेस्रो प्रश्न रहेछ, मधुमेह भए नभएको कसरी थाहा पाउने? तेस्रोको उत्तर,
मधुमेह भएको अवस्थामा केही लक्षणहरू देखिन्छन् तर मधुमेह उच्च भइसकेपछि मात्रै लक्षण देखिन सक्छ भनेर लेखिएको छ। त्यसो त 50% लक्षण थाहै पनि हुँदैन, त्यसैले लक्षणका आधारमा होइन रगत ल्याब टेस्ट गरेर रोगबारे यकिन हुनुपर्छ। आफूलाई स्वस्थ महसुस भएकै छ भने पनि कम्तीमा वर्षको एकपटक भने रगत जाँच गराउनुपर्छ भनेर भन्नुहुन्छ।
यो त लाग्यो होला मलाई, मधुमेह मात्रै भन्ने पनि नहुने रहेछ, रगतलाई लिएर गएर ल्याब टेस्ट पनि गर्नु पर्यो,
हरेक वर्षै
गर्नुपर्छ, थाहा पाइरहनु पर्यो नि त। चौथो प्रश्नको उत्तर चाहिँ लामो रहेछ, तपाईँलाई थकाइ लाग्छ होला। अब मधुमेह भएपछि पूर्ण रूपमा निको हुन्छ कि हुँदैन भनेर सोधिएको छ।
यसको जवाफमा डाक्टर अङ्सुमाली लेख्नुहुन्छ, शरीरको रगतमा सुगरको मात्रा तलमाथि भइरहन्छ, फास्टिङ र नन फास्टिङमा रगतमा सुगरको मात्रा फरक पर्छ, फास्टिङमै सुगरले सीमित मापदण्ड नाग्यो भने बढ़ी जटिल हुन्छ, सुगर बढ़्यो भन्दैमा या केही शारीरिक लक्षणका आधारमा हचुवामै आत्तिनुपर्ने भने कुनै कारण हुँदैन, ल्याब टेस्ट रिपोर्ट विशेषज्ञलाई देखाएपछि सही सुझावका आधारमा मात्रै उपचार अगाडि बढ़ाउनुपर्छ, सुगर सामान्य मात्रै बढ़ेको छ भने खानपान र व्यायामलाई व्यवस्थित गरेर नियन्त्रणमा राख्न सकिन्छ, तर धेरै नै उच्च छ भने चाहिँ औषधि सेवन गर्नुपर्छ, मधुमेह भइसकेपछि पूर्ण रूपमा निको कहिल्यै हुँदैन, जीवनशैलीमा तलमाथि भएपछि सुगर बढ़ने खतरा रहन्छ, त्यसैले नियमित औषधि सेवन र जीवनशैली परिवर्तन गरेर सुगरलाई नियन्त्रणमा राख्न मात्रै सकिन्छ, यस्ता व्यक्ति नियमित चिकित्सकको सम्पर्कमा भने रहनु एकदमै राम्रो हुन्छ।
छुछु कति जाडो छ रुबिनाजी, तपाईँलाई मैले बिहान बिहानै दुःख दिएँ स्वास्थ्य स्तम्भमा आज, कस्तो लाग्यो? रमाइलो लाग्यो,
रमाइलो लाग्यो, यसरी स्वास्थ्य सम्बन्धी जवाफ पढ्न पाउँदाखेरि मलाई पनि थाहा भयो।
कहिले काहीँ यो किसिमको शैलीले चलाउँदा हिजो दिपाली गरेर देखेर मैले यसै गरी आज सञ्चालन गरेँ। तपाईँलाई धन्यवाद,
धेरै धेरै धन्यवाद मलाई पनि फलसमा आउने मौका दिनुभएकोमा।
रुबिनालाई विदा गरे मैले। अब स्वास्थ्यमै अर्को एउटा समाचारले मेरो आज ध्यान तानेको छ। ध्यान तानेको भन्दा पनि बिहान बिहानै कस्तो खल्लो लाग्यो यो समाचार पढिसकेपछि। राजधानी दैनिकले लेखेको समाचारको एउटा अंश यो म तपाईँलाई प्रस्तुत गर्छु। वीरबहादुर गिरीले लेख्नु भएको छ यो समाचार, सिटामोल लिन एक दिनको पैदल यात्रा। यहाँ सिटामोल एक रुपियाँ पनि पर्दैन एक ट्याब्लेटको, त्यति सजिलो चिज छ, तर एक दिनको पैदल यात्रा गरेर मात्रै सिटामोल पाउनुपर्ने अवस्था छ। जिल्लाका दुर्गम भेगका स्थानीय सिटामोल लिन स्वास्थ्य संस्थामा पुग्न एक दिन पैदल हिँड्न बाध्य छन्। भौगोलिक विकटताका कारण सामान्य रोगको उपचार पनि स्थानीयलाई सहज छैन। पाएक पर्ने ठाउँमा स्वास्थ्य संस्था नहुँदा दुर्गम गाउँका बासिन्दा सामान्य स्वास्थ्य उपचार सेवाबाट वञ्चित छन्। गाउँबाट अस्पताल पुग्न एक दिन लाग्छ, त्यसैले घरेलु उपचारमै गाउँले निर्भर हुनु परेको हो। पजारु नौ टीका चौरका स्थानीय यामलाल पुनले भने उपचारका लागि बिरामीलाई अस्पताल लैजानुभन्दा गाउँलेहरू धामी झाँक्रीकै भरमा उपचार गर्छन्। जिल्लाका अति दुर्गम गाउँ विकास समिति दहको जुर्क निपाने, पजारूको टीकाचौर र रूबढिमेको समाइला, धरनासी भगवतीको सिउन, सीमाको लयकाँडा लगायतका गाउँका बासिन्दा सरकारी स्वास्थ्य सुविधाबाट टाढा छन्। ती गाउँ स्वास्थ्य सेवाको पहुँच बाहिर भएकाले बिरामीहरू र उनका परिवारका लागि उपचार केन्द्र धामी झाँक्री नै हो। रोगको पहिचान गरी उचित उपचार पाउन नसक्दा धेरैले अकालमा ज्यान गुमाएको आकलन गर्छन्। स्थानीय नागरिक समाजका अध्यक्ष केशव जङ शाह, यकिन संख्या थाहा नभए पनि स्वास्थ्य संस्था लैजाँदै गर्दा बाटैमा धेरैको मृत्यु भएको उहाँले बताउनुभयो। बिरामीको रोगको पहिचान हुन नसक्दा र घरेलु उपचारको भर पर्दा धेरैको ज्यान जाने गरेको उहाँको धारणा छ। सरकारले सञ्चालन गर्ने स्वास्थ्य सम्बन्धी राष्ट्रिय अभियान दुर्गम गाउँका लागि नारामै सीमित छ। अभियानका बेला मात्र गाउँमा स्वास्थ्यकर्मी परिचालन गर्ने गरिएकाले एक दिने अभियान प्रभावकारी नभएको धिमे आठ समाइलाका प्रेम प्रसाद घरतीले बताउनुभयो। यो समाचार जाजरकोटको हो, मैले राजधानी दैनिकबाट लिएको हुँ। फल्चा शुरू भइसकेको जानकारी मैले आज केही पनि नभनिकन बिहिबार भनेर एउटा स्ट्याटस राखेँ र त्यसैलाई ट्वीटमा राखेँ। त्यसपछि साथीहरूले कसैले फल्चा हो भनेर सोध्नुभयो, घनश्याम पथिकजीले झापाबाट सोध्नुभएको थियो। लुइटेल दिने सधैँ बसिरहनुहुन्छ, बिहिबार सुन्नुहुन्छ, साह्रै खुसी लाग्छ, अरू दिन पनि सुन्नुहुन्छ, त्यसो त मैले बिहिबार याद गर्छु बढी। शुभ प्रभात, बिहिबारको तालिका बनिसक्यो फल्चा भनेर उहाँले भन्नुभयो। शिवदल दाहालले फल्चामा आज के फल्छ भन्नुभयो। त्यसै गरी प्रकृति पारूले उज्यालो फल्छ भनेर दोहोऱ्याउनु भयो। नुइटेल दिनेशले नै 36 देखि 8 बजेसम्म धैर्यता गर्नुपर्छ भन्नुभयो। जानुका गौतमले लेख्नुभयो, म नि कुरिरहेको छु सुन्नलाई मिठो आवाजमा उज्यालो फल्चा भन्दै। सागवाला ट्विटरमा नाम हुनुभएका साथीले आज त फल्चा दैनिकी बनिसक्यो भनेर लेख्नुभयो। म फल्चा सुन्न तयार छु भनेर अमेरिकादेखि धन पौडेल हुनुहुन्छ। त्यसै गरी एकराज बुढाथोकी लेख्नुहुन्छ, लहै मैले नै सुन्दैछु कानमा त्यान्द्रो झैं इयरफोन घुसाएर उज्यालो फल्चा सुन्दै खाना पकाउँदैछु दक्षिण कोरियाबाट भनेर लेख्नु भएको छ। त्यस्तै गरी रिमिक्स गीतहरूले यो चिसो बिहानी तात्ने भयो अब भन्नुहुन्छ सुधामा ढकाल, तताउनकै लागि बजाएको हो, नाचु नाचु लागोस् बस्दा बस्दै, यसो जिउ छिटो छिटो चलोस् र चिसो हुन कम होस्, चिसोलाई बिर्सियोस् भन्ने उद्देश्य हो आजको दिन मेरो। सुशीला थापा लेख्नुहुन्छ, सुरुमै मन छुने किम्बदन्ती सुनेर रमाइलो लाग्यो, कालभैरवको हँसिलो मुहारको रहस्य त त्यस्तो पो रहेछ भनेर लेख्नुहुन्छ। फेरि एकराज बुढा थोकी पनि खाना पकाउँदा पकाउँदै नाच्दिम झै पो लाग्यो गीत सुन्दा त आहा कलिलो तामालाई भनेर लेख्नु भएको छ। होइन रेडियोबाटै क्रेडिट दङ्ग परे भन्दै दिपाजीले स्वास्थ्यको कुरालाई लेख्नु भएको होला, ट्विट गर्नुभएको छ। अब फल्चामा गफ गरौं भन्दै धनजीले आफ्ना साथीहरूलाई बोलाउनु भएको छ। बिहिबारको उज्यालो फल्चा विशेष लाग्छ, एसएल श्रेष्ठ अर्पणले मलाई विशेष प्रभाव परिसक्यो भन्नुभएको छ। म आभारी रहेँ, साह्रै खुसी लाग्यो तपाईँले त्यसो भन्नुभएपछि, फुरुङ्ग परे, अर्को बिहिबार अझ राम्रो गर्नुपर्छ भन्ने जिम्मेवारी बढ्यो। रविन्द्र कोइराला लेख्नुहुन्छ, दाईले सुनाउनु भएको किम्बदन्ती जस्तै हाम्रा प्रधानमन्त्री मन्त्रीहरूलाई साँचो बोल्न लाउने अचूक उपाय खोज्नु पर्यो, सम्पत्ति विवरण सही आएन भन्नुभयो। अब त्यो अचूक उपायको लागि झुटो नबोल्ने त्यही 150-200 वर्ष अगाडिको युगमा पुग्नुपर्छ भन्ने सुझाव बाहेक मैले त केही पनि जान्दिन। सागवाला फेरि लेख्नुहुन्छ, श्रोताको चाहना अनुरूप गीत संगीत र स्तम्भ भन्दै फल्चाला लेख्नुहुन्छ, मधुमेह सम्बन्धी कुरा पनि मननीय लाग्यो, मोटो हुँदैमा हुन्छ भन्ने चाहिँ होइन है, दुब्ला पातलालाई पनि यो धनी रोगले सताउँछ भन्दै सुशीला थापाले ट्वीटमा भन्नुभयो। मन छ यो सिटामोल लिन एक दिने यात्रावाला समाचारले भन्दै कमेन्टहरू आइरहेका छन्। म अब एकैछिन मैले छोड्छु होला यो ट्विटर र फेसबुक, भ्याउँदिन पनि होला किनभने अब हामी समाचारतर्फ लाग्छौं। 7 बजेपछि मीडियामा आज, त्यसपछि हामीले हाम्रो बजार प्रस्तुत गर्छौं, आजको बजार प्रस्तुत गर्छौं। यी सामग्री प्रस्तुत गरिरहँदा अलि हतार पर्छ, पत्रिकाहरू लिएर बस्छौं हामी यहाँ र म समय मिल्यो भने टंकजीलाई पनि भित्र आउन अनुरोध गर्छु। त्यसैले केही बेर म ट्विटर र फेसबुकबाट हराउँछु, तर त्यतिन्जेल म तपाईँलाई एउटा प्रश्न सोधौं लाग्यो आज। हाम्रो एप्लिकेशनबाट कस कसले सुन्नुहुन्छ र कुन कुन ठाउँबाट सुन्नुभयो, UJYAALO तपाईँको मोबाइलमा भएको एप्लिकेशनबाट, त्यो लेखिदिनुहोस् न, अनि हामीलाई पनि थाहा हुन्छ, अरू साथीहरूलाई पनि सजिलो हुन्छ, यसरी सुन्न मिल्दो रहेछ है राजधानीभन्दा बाहिर अथवा विदेशमा बसेर भन्ने पनि थाहा हुन्छ। त्यसको यो प्रश्नको उत्तर तपाईँ लेख्दै गर्नुहोला, हामी केही बेरमा फेरि आउँछौं। उज्यालो फल्चा 6:30-8 बजेको समय आजको दिन मनोज विष्ट र अच्युत घिमिरे छौं।
हाय आशा, सुन न, अहिले कुरा गर्न मिल्दैन है, खाना पकाइरहेको छु कि।
कति छिटो पकाउन थालेको,
के गर्ने, उहाँ अफिसबाट थाकेर फर्किन साथ सुत्न मात्र खोज्नुहुन्छ, बाबु पनि त्यस्तै, बिहान उठ्दा पनि थाकेको थाके।
यो प्रोटिनको कमीले त होइन,
प्रोटिनको कमी,
खानामा अपर्याप्त प्रोटिनले कमजोरी, थकान र रोग लाग्ने सम्भावना बढ्न सक्छ।
प्रोटिन एक्स, जसमा छ प्रमुख फुड ड्रिंकहरू भन्दा 50% एक्स्ट्रा प्रोटिन, प्रोटिन एक्स, दी प्रोटिन एक्सपर्ट।
बफरिंग पेंडिंग काम फोटो अपलोड गर्दा नेट स्पीड जैम, स्लो स्लो लास्ट इज स्लो मिस्टर स्लो मोशन ब्रो, वीडियो हैना बफरिंग हेर्छ, गेम खेल्दा लास्ट हुन्छ, मुभी हेर्दा अड्किरहन्छ, वीडियो च्याट थाहा छैन कसरी हुन्छ, औ स्लो स्लो लास्ट इज स्लो मिस्टर स्लो मोशन स्लो, वर्ल्ड लिंक फाइबर आइसक्यो सुन्नुस मेरो डियर मिस्टर सिस्टर, स्लो लाइफ लाइफ टाइप लगाएर
किनकि वर्ल्डलिङ्क सँग तपाईँले पाउनुहुनेछ सारा विश्वले चलाइरहेको फाइबर सेवा उही मूल्यमा, अनि सही गुणा फास्ट इन्टरनेटको साथ सुपर फास्ट अपलोड डाउनलोड, क्रिस्टल क्लियर भिडियो र भोइस कलिङ, एचडी भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, इन्टरनेट टिभी र टेलिफोनको मजा, त्यसैले तपाईँले वर्ल्डलिङ्क फाइबरमा अपग्रेड गर्ने दिन आजै हो। थप जानकारीका लागि worldlink.com.np हेर्नुहोस्।
Start, stop, start, stop, jam, jam, ma, start, stop, 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 ma, start, stop, tel bachaune chakkar ma ti magne huncha, start, stop, start, stop, start, stop.
Tesele hero ko naya achiever 150, super splendor 125, the splendor I smart 110 ma cha, ekdam intelligent i3s pravidhi jasle bike rokida swata engine band gari tapai ko tel afai bachauncha, ab no start stop ko jhanjhat, thap jankari ko lagi najikai ko hero showroom ma samparka garnu hola, hami ma cha hero.
Thank you. सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो यो मुना चियाको समय हो
हर उत्सव हर मौसममा मुना चिया
उज्यालो फल्चामा तपाईँलाई फेरि स्वागत छ मनोज धेरै नै हाँसिरहेको देख्दैछु म किन हाँस्दै हुनुहुन्छ चाहिँ अनुमान मात्रै भयो सिसावारी हामी सिसापारी उहाँ हुनुहुन्छ भित्र बोलाइसकेछौ मैले अहिले टङ्क ढकालजीलाई टङ्कजी तपाईँलाई स्वागत गरेँ मैले
धन्यवाद
बिहान त अब यो समाचार प्रस्तुत गर्ने बेलामा तपाईँ हुनु भएन भने खल्लो खल्लो के मिलेन जस्तो लाग्दो रहेछ मैले अन्नपूर्णकोबाट समाचार समाते टङ्कजी भोलिदेखि बसबाट फोहोर फाल्न नपाइने भन्ने नियमको समाचार गोपीकृष्णजीले लेख्नु भएको रहेछ गोपीकृष्ण ढुङ्गानाले लेख्नुहुन्छ सार्वजनिक सवारी साधनमा यात्रा गर्नेले भोलि शुक्रबारदेखि सड़कमा फोहोर फाल्न नपाउने भएका छन् सरकारले पुस एकदेखि सार्वजनिक यातायात प्रयोगकर्तालाई बाटोमा फोहोर फाल्न नपाउने नियम लागू गर्नेछ राजधानी र राजधानी बाहिर चल्ने सबै सार्वजनिक यातायातका साधनमा शुक्रबारदेखि सवारी छुट्ने बेलामा प्रस्थान बिन्दुमा सवारी चालकले यात्रुलाई झ्यालबाट फोहोर नफाल्न सूचना गर्नेछन् यात्रुले आफू चढ्ने सवारी साधनमा राखिने डस्टबिनमा मात्र फोहोर फाल्नुपर्नेछ लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधनमा भने पहिलो पटक सूचना जारी गरेपछि हरेक 3 घण्टामा सोही सूचना वा जानकारीलाई चालक वा सहचालकले दोहोर्याउनेछन् रात्रिकालीन सेवाका बसमा भने राति खाना खाने समयमा यो सूचना भनेर यात्रुलाई सम्झाउनेछन् सार्वजनिक सवारी साधनले झ्याल वा सबैले देख्ने ढोका आदि ठाउँमा बाहिर बाटोमा फोहोर फाल्न नहुने जानकारी सहितको सूचना पनि जाँच गर्नेछन् चिया वा खाना खाने बेलामा यात्रु ओर्लनु अघि फोहोर निश्चित ठाउँमा फाल्न सूचना दिने व्यवस्था पनि मिलाउनेछन् त्यस्ता सार्वजनिक यातायातले यात्राका क्रममा संकलन गरेका फोहोरलाई आफ्नो अन्तिम स्थान वा विसर्जन बिन्दुमा फाल्ने व्यवस्था गर्ने गरी सम्बन्धित नगरपालिकाले व्यवस्थापनको जिम्मा लिनेछन् भनेर मैले समाचारको केही अंश प्रस्तुत गरे हामी 21 औं शताब्दीमा पनि फोहोर फाल्नुहुन्न भनेर पटक पटक सूचना दिनुपर्ने युगमा छौं भनिरहँदा अलिकति अप्ठ्यारो चाहिँ हामीले मान्दै नै यो समाचारलाई प्रस्तुत गर्नुपर्छ टङ्कजी तपाईँ के भन्नुहुन्छ
फोहोर फाल्नुहुन्न भन्दा पनि फोहोर फाल्ने चिज नै हो तर हामीलाई चाहिँ विडम्बनाको अवस्था कस्तो भन्दा फोहोर चाहिँ डस्टबिनमा फाल्नुपर्छ है भनेर हामीले बारम्बार भन्नु पर्छ अझै पनि यो चाहिँ एकदमै
बसबाट नथुक्नु चाहिँ भन्नुपर्ने हो कि नपर्ने हो थुक्नेहरू पनि धेरै देखिन्छ त्यसले अलिक समस्या गर्छ
गर्न हुने कुरा भन्दा गर्न नहुने कुरा चाहिँ धेरै गरिन्छ बसबाट मसँग चाहिँ अर्को एउटा समाचार छ यो गोर्खापत्र दैनिकको सप्तरङ्गी पृष्ठमा छापिएको अरू यो चाहिँ एकदमै रमाइलो लागेको मलाई चाहिँ ओली अब चलचित्रका नायक शीर्षकको खबर छ यो नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओली चाहिँ नायक बन्नुभएको छ यो अलिकति खबर मसँग छ हस्यौलो ढंगले चोटिलो राजनीतिक व्यङ्ग्य गर्न सिपालु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चलचित्रमा शान्तिप्रिय राष्ट्रवादी नायकको रूपमा देखिनुहुने भएको छ झापा संघर्षको बलिदानी इतिहासमा बन्न लागेको चलचित्र रातो सूर्यमा एमालेका अध्यक्ष रहनुभएका केपी ओली चाहिँ नायकको भूमिकामा रहनुहुनेछ उहाँको युवा अवस्थाको भूमिकामा अनुप शर्मा र राधिकाको युवा भूमिकामा कृपा वज्राचार्यले अभिनय गर्नुहुनेछ यो चलचित्रको शुभ मुहूर्तमा अध्यक्ष ओलीले अभिनय गरिसक्नु भएको छ चलचित्रले झापा संघर्षको विकसित कथालाई प्रस्तुत गर्ने निर्देशक दाहालले जानकारी दिनुभएको छ यो चलचित्रको निर्देशन चाहिँ दिपेन्द्र दाहालले गर्दै हुनुहुन्छ यो चलचित्रको नाम रातो सूर्य यसमा चाहिँ केपी ओली र झापा संघर्षको विषयवस्तुलाई समेटेर अनि चलचित्र बनाइन्छ त्यसमा चाहिँ शुरू र अन्तिम बाल्यकालदेखि अनि उहाँको अहिले 65 वर्ष उमेरसम्मको कुरा देखाइने भन्ने छ
रमाइलो हो पूर्व प्रधानमन्त्रीले चलचित्र खेलेको सायद नेपालमा पहिलो पटक पनि होला मैले यस्तै खालको एउटा समाचार यस्तै खालको त नभनौ जस अलि फरक खालको समाचार प्रस्तुत गरेका छु बाटोघाटोमा चोक चोकमा जहाँ पनि कुकुरै कुकुर कति धेरै हुन्छन् कि अहिले अलि डर पनि लाग्छ कतै कतै धेरै कुकुरबाट टोकिदिने पो हो कि जस्तो लाग्छ
टोकेपछि फेरि सुई लाउनु पर्ने होला
कुकुरको प्रजनन क्षमता नियन्त्रण गरिने शीर्षकमा अन्नपूर्णमा लेखिएको समाचार छ विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू क्षेत्रका भुस्या कुकुरको प्रजनन क्षमता निष्क्रिय पारिने भएको छ सामुदायिक सेवा मञ्च स्वयम्भू र सामुदायिक प्रहरी सेवा केन्द्रको हिजोको बैठकले त्यो निर्णय लिएको हो भुस्या कुकुरलाई रेबिज विरूद्धको सुई पनि लगाइने भएको छ आगामी पुष 5-15 गतेसम्म आयोजना गरिने व्यवहारिसी कुकुर प्रजनन नियन्त्रण तथा रेबिज खोप अभियानमा पहिलो चरणमा 180 कुकुरमा त्यस्तो कार्यक्रम सञ्चालन गरिने सामुदायिक सेवा मञ्चका महासचिव दीपक चन्द्र गौतमले बताउनुभयो यसैगरी पुष अन्तिम साता स्वयम्भू क्षेत्रका संघ संस्था विद्यालय र कलेजका विद्यार्थीलाई साइबर अपराध सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिने भएको छ
मसन्त चाहिँ नयाँ पत्रिका दैनिकको विदेश पृष्ठ छ। यसमा एसियाका 49 करोड़ मानिस भोकमरीको जोखिममा शीर्षकमा एजेन्सीको सहयोगमा लेखिएको खबर छ। एसियाका 49 करोड़ मानिस भोकमरीको जोखिममा छन्। संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनले सार्वजनिक गरेको एक नयाँ प्रतिवेदनले यस्तो तथ्याङ्क बाहिर ल्याएको हो। 60% एसियामा विश्वमा रहेका कुल भोका मानिसहरूको संख्या मध्ये 60% एसिया प्रशान्त क्षेत्रमा रहेको प्रतिवेदनमा उल्लेख छ। उनीहरू मध्ये पनि सबैभन्दा बढ़ी दक्षिण एसियामा रहेका छन्। जो दक्षिण एसियामा नेपाल पनि पर्छ। दक्षिण एसियाका केही देशले भोकमरी नियन्त्रणमा उल्लेख्य कदम चाले पनि अधिकांश देशमा भोकमरी बढ़ेको छ। अफगानिस्तान र फिलिपिन्समा सबैभन्दा बढ़ी खाद्यान्न अभाव रहेको देखिएको छ।
अब म कान्तिपुरको उपत्यका पृष्ठमा छु। दिपेन्द्र विष्टको समाचार छ, बिना परीक्षण गुड्छन् गाड़ी, यातायात तथा सवारी व्यवस्था ऐन अनुसार 6-6 महिनामा गाड़ीको फिटनेस परीक्षण गर्नुपर्छ शीर्षक छ। सामान्यत प्रत्येक वर्ष सम्पूर्ण शरीर परीक्षण गर्नु स्वास्थ्यका दृष्टिले उपयुक्त मानिन्छ। त्यसै अनुसार अधिकांश मानिसले स्वास्थ्य परीक्षण गरेको पनि पाइन्छ। त्यस्तै परीक्षण मेसिनहरूको पनि गरिन्छ। तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भने प्रत्येक दिन लाखौं मान्छेले प्रयोग गर्ने सवारी साधन कहिल्यै परीक्षण गर्दैन। यातायात तथा सवारी व्यवस्था ऐन अनुसार 6-6 महिनामा गाड़ीको फिटनेस परीक्षण गर्नुपर्छ। तर यातायात व्यवस्था विभागले प्रदूषण परीक्षणका नाममा ग्रीन स्टिकर टाँच्ने बाहेक अरू केही गरेको पाइँदैन। विभागको तथ्याङ्क अनुसार करिब 25 लाख गाड़ी मुलुकमा चल्छन्। ती गाड़ीको फिटनेस परीक्षणका लागि एउटा भेहिकल फिटनेस टेस्ट सेन्टर पनि छ, त्यही एउटा पनि पूर्ण रूपमा सञ्चालन छैन। काठमाडौँ उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश आर्यले यान्त्रिक गडबडीका कारण हुने दुर्घटना बढ़दै गएको बताउनुभयो। त्यसकारण मानिसकै जस्तो गाड़ी परीक्षणका लागि फिटनेस सेन्टर आवश्यक भएको आर्यल बताउनुहुन्छ। यातायात व्यवस्था विभागका प्रवक्ता टोकराज पाण्डे भने प्रत्येक प्रदेशमा एक एकवटा भेहिकल फिटनेस सेन्टर निर्माणको तयारी भइरहेको बताउनुहुन्छ। सरकारले बजेटमै घोषणा गरेको छ। उहाँले भन्नुभयो, यसको अत्यन्तै खाँचो छ, जग्गा खोज्ने तयारीमा छौं। टेकुमा रहेको फिटनेस सेन्टर पनि 5-6 महिनाभित्र सञ्चालनमा आउने उहाँले बताउनुभयो। यसमा मलाई जोड्न मन लाग्यो टङ्कजी, एउटा यो ग्रीन स्टिकर भन्ने बित्तिकै छ्वास्स गर्यो। सबै गाडीमा ग्रीन स्टिकर चाहिँ लगाएको हुन्छ, तर कतिपय गाडी बाटोमा यस्तरी धुवा फाँकेका हुन्छन् कि ग्रीन स्टिकर कसरी लाग्यो सङ्ख्या गर्नुपर्ने ठाउँ रहन्छ।
भनेपछि यो अनुगमन चेक जाँच भएन
छ, अथवा त्यहाँ केही
गडबड़
छ भनेर बुझ्नु पर्यो।
मसँग चाहिँ एउटा हामी अब आज चाहिँ प्राय सबै नेपालीलाई चासो भएको विषयवस्तु 19 वर्ष मुनिको एसिया कप क्रिकेट आजबाट शुरू हुँदैछ। श्रीलंकामा नेपाली टोली गएको छ। सन्दीप लामी छानेको नेतृत्वमा कप्तानीमा खेल्नेछ। आज चाहिँ नेपालले आयोजक श्रीलंकासँग टेस्ट मान्यता प्राप्त छ, त्यो श्रीलंकासँग खेल्दैछ, त्यो सम्बन्धी खबर छ। 19 वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले आज आयोजक श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समय अनुसार अहिले बिहान 10:15 कोलम्बोमा शुरू हुनेछ। प्रतियोगिताका लागि श्रीलंका पुगेको नेपाली टोलीले हिजो दिनभर अभ्यास गरेको थियो। नेपाल रहेको समूह एमा आयोजक श्रीलंका सहित भारत र मलेसिया छन् भने समूह बीमा अफगानिस्तान, बांगलादेश, सिंगापुर र पाकिस्तान छन्। नेपाली टोली सन्दीप लामी छानीको कप्तानीमा मैदान उत्रनेछ। टोलीको बलिङ, ब्याटिङ र फिल्डिङको सन्तुलन मिलेकाले यसपटक टोली जितविहीन नहुने कप्तान र प्रशिक्षकले बताएका छन्। श्रीलंका चाहिँ टेस्ट मान्यता टीम भएकाले उस विरूद्ध उत्कृष्ट खेल प्रदर्शन गर्ने नेपाली टोलीका लागि यो अवसर पनि हो भनेर प्रशिक्षक विनोद दासले भनेका छन्। पछिल्लो पटक सन् 2000 19 वर्ष मुनिको विश्वकपको सुपर एटमा नेपाली टोली श्रीलंकासँग 9 विकेटले पराजित भएको थियो। आशा गरौं आज नेपालले चाहिँ राम्रो खेल प्रदर्शन गर्नेछ र हामी त्यो जितमा खुशी हुन पाउनेछौं।
अब मैले ठेचोको समाचार लिएँ। ठेचो भनेको जावला खेल हाम्रो रेडियो स्टेशन जहाँ छ उज्यालो घर, त्यहाँबाट नजिकै करिब 3-4 किलोमिटरको दूरीमा पर्छ। ठेचोमा नवदुर्गा, ब्रह्मायणी र बालकुमारी जात्राको रौनक शीर्षकमा छ। युमरी पुनीको अवसरमा ठेचोमा नवदुर्गा नाच, हरिसिद्धिमा हरिसिद्धि देवी नाच र सुनाकोठीमा 4 देवताका खड जात्रा गरिएको छ। प्रत्येक वर्ष मार्ग शुक्ल पक्ष चतुर्दशी तिथिदेखि 4 दिनसम्म मनाउने ठेचो जात्राको तेस्रो र चौथो दिन मुख्य जात्राको रूपमा मनाइन्छ। ठेचो लाइझोल स्थित कोना गुठीका मूल थकाली ग्यालाचा मालिका अनुसार मल्लकालीन समयमा उपत्यकालाई दक्षिण भेगबाट हुन सक्ने सम्भावित आक्रमणबाट बचाउन यज्ञ गर्ने गरिन्थ्यो। पछि त्यसैलाई संस्कृति परम्पराका रूपमा निरन्तरता दिइरहेको उहाँले बताउनुभयो। जात्रा र देवी नाचको अवलोकन, अध्ययन, अनुसन्धान गर्न स्वदेशी भन्दा विदेशी बढ़ी आकर्षित देखिएका छन्। तान्त्रिक विधिद्वारा सञ्चालन हुने यी नाच कुनै कालखण्डमा उपत्यकालाई संरक्षण गर्न शक्तिपीठको रूपमा खड़ा गरेको किम्बदन्ती छ। हिजो साँझ नवदुर्गा भवानी देवीका देवगणहरूलाई गाउँ परिक्रमा गराई नाच प्रदर्शन गरिएको छ। माथिल्लो लाछी स्थित बालकुमारी र तल्लो लाछी स्थित ब्रह्माणीको खट पनि गाउँ परिक्रमा गराई जात्रा गरिएको छ। सुनाकोठीमा पनि गणेश बालकुमारी शिवपार्वती र कुमारको खट नगर परिक्रमा गराई जात्रा गरिएका छन्। ठेचोको देवी नाचमा भैरव काली बाराही गणेश कुमारी महालक्ष्मी ब्रह्माणी महादेव विष्णुदेवी सिमिनी र बगिनी छन्। जात्राको पहिलो दिन दैलोमा लिपेर घर आँगन टोल र चोक सफा राखी गाउँलाई सिंगार्ने गरिन्छ।
अब चाहिँ हाम्रो पेरिफेरी अथवा यो ब्रह्माण्डकै कुरा नभएर अर्कै ब्रह्माण्डको कुरा अर्कै ग्रहको कुरा गरौँ। मंगल ग्रहमा तीन धरहरा शीर्षकको खबर छ अन्नपूर्ण पोस्टले लेखेको छ। पृथ्वीको सबभन्दा निकट रहेको र रातो ग्रहको नामबाट पनि परिचित मंगल ग्रहमा एक विशाल र अनौठो बनावट देखिएको छ। इन्टरनेट सञ्जालको मुन्डो डेस्कोनोसिडो नामक शीर्षकको युट्युब प्रसारणमा केही समय अघि मात्रै पोस्ट गरिएको मंगल ग्रहको पछिल्लो तस्विरमा तीनवटा निकै अग्ला धरहरा टावर देखिएको छ। झट्ट हेर्दा ती तीनवटै टावर विशाल भौतिक संरचना भन्दा कम छैनन् र एक टावरको उचाइ 4,800 मिटर 4.8 किलोमिटर भन्दा कम नरहेको अड्कल गरिएको छ। ती तीनवटै टावर ठ्याक्कै सीधा रेखामा निर्माण गरिएको देखिनाले कुनै सिपालु कारीगरले धेरै वर्ष लगाएर बनेका भौतिक संरचना हुन् जस्तो देखिएको छ भनेर आज अन्नपूर्ण पोस्टमा मंगल ग्रहमा तीन धरहरा शीर्षकमा खबर छ।
अब एउटा खबर प्रस्तुत गरौं र त्यसपछि मीडियामा आजलाई हामी रोकेर एउटा गीततर्फ लाग्छौं। मनोजी, गीत तपाईँले तयार गर्नुभएको छ कि छैन? अब चालकको हत्या भएको प्रहरी ठहर शीर्षकको समाचार छ। यो समाचार हिजो अस्तिदेखि नै उज्यालोबाट पनि प्रस्तुत भइरहेको समाचार थियो। गोकर्णेश्वर नगरपालिका 13 नयाँ बस्ती जोरपाटीका मृत्यु भएका भनिएका ट्याक्सी चालक राजकुमार लामाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ। मदिरा सेवन, यौन सम्बन्ध र त्यसपछि उत्पन्न झगडामा लागेको चोटका कारण लामाको मृत्यु भएको निष्कर्ष महानगरीय प्रहरी अपराध महाशाखाले निकालेको छ। लामाको मृत्युपछि आइतबार बिहान आक्रोशित स्थानीय र आफन्तले प्रहरी बीटमा आगजनी गरेका थिए। चौकी आगजनी लगत्तै प्रहरीले लामाको मृत्यु अत्यधिक मदिरा सेवनका कारण भएको बताएको थियो। त्रिवी शिक्षण अस्पतालमा भएको पोस्टमार्टम रिपोर्टले भने लामाको मृत्यु टाउकोमा लागेको गम्भीर चोटका कारण देखाएपछि प्रहरीले लामाको हत्या भएको निष्कर्षमा पुगेको हो। हत्याको अभियोगमा प्रहरीले माया तामाङ, संगीता राई, मागधन राई, अरूण माझी र दिया माझीलाई पक्राउ गरेको छ। एसएसपी खनालले घटनाबारे अनुसन्धान भइरहेको र आगजनीको सम्बन्ध हत्यासँग मात्रै जोडिएको छ कि अन्य सम्बन्ध पनि छ भनेर हेर्ने प्रयास भइरहेको बताउनु भएको छ।
अझै मसँग एउटा खबर छ। हामी सबै सचेत हुनुपर्ने, अहिले हामी इन्टरनेटमा बढी निर्भर छौं, धेरै जस्तो इन्टरनेटको पहुँच पुगेको ठाउँमा। यदि तपाईँसँग अहिले याहूको इमेल अकाउन्ट छ भने अलिकति सचेत रहनुहोला। याहूले चाहिँ पछिल्लो पटक जानकारी दिएको छ कि सन् 2013 यता आफ्ना 1 अर्ब भन्दा बढी प्रयोगकर्ताको इमेल अकाउन्ट ह्याक भएको र ती ह्याकरले चाहिँ प्रयोगकर्ताको नाम, फोन नम्बर, पासवर्ड र इमेल ठेगाना चोरी गरेका छन्। तर खुसीको कुरा, ब्याङ्क तथा भुक्तानी डाटा भने चोरी नभएको र त्यो ह्याकरबाट हुने आफ्नो महत्वपूर्ण जानकारी चोरीबाट जोगिनका लागि चाहिँ आफ्नो पासवर्ड तथा सेक्युरिटी प्रश्न परिवर्तन गर्न चाहिँ याहूले आफ्ना प्रयोगकर्तासँग आग्रह गरेको छ। तपाई पनि कोही याहूको इमेल अकाउन्ट चलाउनुहुन्छ भने चाहिँ सचेत रहनुहोला।
अब जाडोमा तात्ने विभिन्न विधिमा चाहिँ आज मैले एउटा विधि अप्नाएको छु नि टङ्कजी,
कुन विधि?
रिमिक्स गीत सुन्ने, त्यसपछि रिमिक्सले जिउ तताउँदै ल्याउँछ भन्ने हाम्रो बुझाइ भएको छ। आजको दिन तात्छ कि तात्दैन अब चेक गर्छौ। म ट्विटर र फेसबुकमा तपाईँलाई हेर्छु, तात्यो कि तातेन पनि भन्नुहोला। मनोजी, अब बेनीको बजारतिर लागौ हामी, यो पनि रिमिक्स भएको गीत छ।
मेरी को बदर जाता माया नाच्ने डाफे चरी मधे समा झर्यो भेकमा नाच्ने डाफे चरी मधे समा झर्यो बेला मायासँग हस्किन गर्दै पर्यो हजुर हस्किन गर्दै पर्यो
आजको बजारमा आइसक्यौं हामी. मनोज सन्त्यालको मौलिक स्वर रहेको गीतमा रिमिक्स सुन्यौं हामीले र अब आजको बजारमा प्रवेश गरिसकेका छौं. आजको बजारमा मैले कारोबार दैनिक लिएको छु र यसमा भएको एउटा समाचार मेलम्चीमा सुन्न भएको पुनः पुष्टिबाट शुरू गर्छु. टंकजी र म अझै छौं स्टुडियोमा, त्यसपछि टंकजीले प्रस्तुत गर्नुहुन्छ. मेलम्चीको सुरुङ खण्ड क्रममा भेटिएको पहिलो पदार्थ कुनै बहुमूल्य धातु नभएको पुनः प्रमाणित भएको छ. अघिल्लो बिहिबार सुरुङ खन्दा अम्बाथान साइटमा बालुवाको कणमा पहिलो टल्कने पदार्थ फेला परेपछि त्यो पदार्थ सुन हुन सक्ने आशंकामा खानी तथा भूगर्भ विभागका अन्वेषणका लागि पठाइएको थियो. विभागले गरेको प्रारम्भिक अध्ययनले त्यो पदार्थ सुन नभएको प्रतिवेदन गत सोमबार बुझाएको थियो. तर स्थानीयले सुन नै भएको दावी गर्दै गत शुक्रबार पुनः परीक्षण गर्न दबाव दिएका थिए. सो दबावपछि मेलम्ची खानेपानी आयोजनाले खानी विभागलाई पुनः परीक्षण गर्न आग्रह गरेको थियो. पछिल्लो पटक परीक्षण गर्दा पनि सुन नभएको पाइएको खानी तथा भूगर्भ विभागका प्रवक्ता केडी झाले जानकारी दिनुभयो. उहाँका अनुसार मेलम्चीको सुरुङमा भेटिएको सो पहेँलो पदार्थको ल्याब परीक्षण गर्दा कुनै बहुमूल्य वस्तु नभएको प्रमाणित भएको छ.
अब चाहिँ कारोबार दैनिकबाटै शेयर बजारको सूचकमा सुधार आएको सम्बन्धी खबर। शेयर बजारमा 6.5 अङ्कको सुधार शीर्षकको खबर छ। नेपाल स्टक एक्सचेन्ज नेप्सी परिसूचक घट्ने क्रम हिजो बुधबार रोकिएको छ। शेयर बजारमा हिजो 6.5 अङ्कको सुधार भएको छ। कारोबार शुरू हुँदा 1509.43 अङ्क रहेको नेप्सी परिसूचक 6.65 अङ्कले बढेर 1516.08 अङ्कमा पुगेको छ। पछिल्लो समय घट्दो क्रममा देखिएको शेयर बजारमा सुधार आएसँगै शेयर लगानीकर्तामा केही उत्साह थपिएको छ। नेप्से परिसूचक सँगै क वर्गका कम्पनीको सेन्सेटिभ इण्डेक्स पनि सामान्य अङ्कले बढेको छ। नेप्से कारोबार भएका समूहगत परिसूचक मध्ये बैंकिङ समूह 7.82, विकास बैंक समूह 1.24, बीमा समूह 59.66, जलविद्युत समूह 1.71 र अन्य समूह 0.87 र उत्पादनमूलक समूह 15.63 अङ्कले बढेका छन्।
अब अर्को सन्दर्भ छ, भारतले भारू नदिने। भारत सरकारले नेपालमा थप भारतीय रूपियाँ भारू नदिने भएको छ। गत कार्तिक 24 500 र 1000 दरका ठूला भारू नोटमा प्रतिबन्ध लगाएको भारतले नेपालमा साना दरका नोट समेत नदिने भएपछि भारू संकट गहिरिने भएको हो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर चिरञ्जीवी नेपालले भारतीय रिजर्भ बैंकले तत्कालका लागि थप भारू दिन नसकिने जानकारी गराएको जानकारी दिनुभयो। उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर मराले भारूको मौजदात र आपूर्ति व्यवस्थाका सम्बन्धमा चासो राखेपछि गवर्नर नेपालले तत्काल थप भारू नआउने स्पष्ट पार्नुभएको हो। अर्थमन्त्री मरा बुधबार राष्ट्र बैंकको निरीक्षण भ्रमणमा जानुभएको थियो। भारतका ठूला दरका भारू प्रतिबन्धसँगै नेपालमा पनि ती नोटमा प्रतिबन्ध लागेको छ। भारतमा पुष 16 गते सर्वसाधारणलाई ठूला दरका नोट साट्ने समयावधि दिइए पनि नेपालमा भएका यस्ता नोटको अवस्था के हुने भन्ने बारेमा कुनै निर्णय भएको छैन।
अब चाहिँ नागरिक दैनिकको आर्थिक पृष्ठमा रहेको चिनीमा व्यापारीको कालोबजारी शीर्षकको खबर छ। चिनी उत्पादन गर्ने सिजन शुरू हुँदा व्यापारीले चिनीको भाव बढ़ाएर 90 रूपियाँ पुर्याएका छन्। व्यापारीले पछिल्लो समय किलोमा झण्डै 6 रूपियाँ मूल्य बढ़ाएका हुन्। सरकारी स्वामित्वको साल ट्रेडिङ कर्पोरेशनले 84 रूपियाँ किलोमा खुद्रा बिक्री गरिरहँदा खुल्ला बजारमा भने 88 देखि 90 रूपियाँ किलोमा बेचेर उपभोक्ता ठगिरहेका छन् व्यापारीले। कर्पोरेशनले व्यवसायलाई 79 देखि 82 रूपियाँ किलोमा बिक्री गर्ने गरेको छ। सरकारले चाडबाड़को बेला दिएको प्रति किलो 5 रूपियाँ छूट हटाएपछि व्यापारीले एकाएक मूल्य बढ़ाएका हुन्। छूट दिँदा 79 रूपियाँ किलोमा चिनी बिक्री भएको थियो। सरकारले अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरेको उपभोक्ताले आरोप लगाएका छन्।
अब केही छन् कि सकिए
विनिमय दर समेट्ने हो।
विनिमय दर अलिकति छोटोमा प्रस्तुत गरिदिनुहोस्।
उसो भए अमेरिकी एक डलर एकको खरिद दर चाहिँ 107.70 रूपियाँ, बिक्री दर 108.30 रूपियाँ, यस्तै गरेर मलेसियन रिङ्गिट चाहिँ एकको खरिद दर 24.23 रूपियाँ, बिक्री दर 24.36 रूपियाँ, दक्षिण कोरियाको वनको 100 को खरिद दर 9.24 रूपियाँ, बिक्री दर 9.29 रूपियाँ, यस्तै गरेर कुवेती दिनारको चाहिँ एकको खरिद दर 352.75 रूपियाँ, बिक्री दर 354.72 रूपियाँ छ।
अब आजको बजार पनि रोक्ने बेला भयो। टंकजीलाई मैले धन्यवाद दिनलाई कन्जुस चाहिँ किन गर्दिन भने तपाईँ आइसकेपछि यो पत्र पत्रिकालाई प्रस्तुत गर्ने क्रम चाहिँ मिठो हुन्छ। एकले खर पढिरहनु भन्दा दुईजना पालै पालो पढ्दा रमाइलो पनि हुन्छ। टंकजी तपाईँलाई धन्यवाद भन्दै अब म अर्को स्तम्भतिर लाग्छु। हाम्रो अर्को स्तम्भ विशेष आकर्षणको रहन्छ। हरेक दिन एकजना पाहुनाका साथ हामी आउँछौं। आज बिहिबार मैले को पाहुना ल्याएको छु अब सुनाउँछु।
आजका पाहुना।
आजका पाहुना।
यो बिहानको समयमा आज उज्यालो फल्साका पाहुना मैले अलि फरक व्यक्ति लिएर आएको छु। मेरो लागि फरक हुन सक्छ अथवा तपाईँ केहीका लागि फरक हुन सक्छ, तर केहीका लागि भने चाहिँ फरक नभएर सुनिरहेको चिनिरहेको व्यक्ति पनि हुनुहुन्छ सक्नुहुन्छ। आज म एकजना गायक लिएर आएको छु जसले लिम्बू भाषामा पनि गीत सुनाउनुहुन्छ, नेपाली भाषामा पनि गीत सुनाउनुहुन्छ। एक दशक भन्दा बढ़ी समय पार गरिसक्नुभयो सांगीतिक क्षेत्रमा। उहाँको नाम सुसन सामसुआङ लिम्बू। आज म उहाँसँग कुराकानीको शुरूआत गर्दा धेरै शब्द त आउँदैन, सेवारो भन्न जान्दछु।
एकदमै सेवारो, नमस्कार यहाँ सबैलाई।
आनुबी
आनु एकदमै सन्चै छु।
मैले कस्तो छ भनेर लिम्बू भाषामा सोधेँ, उहाँले नेपालीबाट उत्तर फर्काउनु भयो सन्चै छु भनेर। यो चाहिँ हाम्रो क्रस कल्चरको मिठास पनि होला है सुशान्तजी। तपाईँले गीत गाउन थाल्नुभएको 10-12 वर्ष भयो, मैले तपाईँ लिम्बू भाषामा पनि गाउनुहुन्छ भनेपछि आजको पाहुना बनाउनु पर्यो भन्ने रहर लागेर तपाईँलाई आजको निम्ति चाहिँ स्टुडियोमा बोलाएको हुँ। पहिला तपाईँको लिम्बू भाषाकै गीत सुनौ सुनौ लाग्यो मलाई. सबभन्दा अलिक धेरैले सुनेको रुचाएको लिम्बू संस्कृतिमाथिको तपाईँको गीत चाहिँ सुनाउन कुन सुनाउनुहुन्छ?
हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद होइन मलाई यहाँसम्म बोलाइदिनु भयो. मेरो लिम्बू भाषाको गीत सबैभन्दा पहिला मैले मारम भन्ने एउटा एल्बम गरेको थिएँ नेपाली गीतहरूभन्दा अगाडि. त्यो गीतमा एउटा सरलाई सर भन्ने गीत थियो. त्यो चाहिँ प्रायः अब लिम्बू समुदायमा सबैले नै सुनिदिनु भएको छ होइन, मन पराइदिनु भएको छ. म त्यो गीत थोरै गुनगुनाउन चाहन्छु. फुङवान मानुमा फुङवामे लाभुन्नारामा लुङ्गामा हे सरलाई मा सर सरलाई सर सरलाई मा सर सरलाई सर. यस्तो छ,
कस्तो मिठो स्वर, तर के भनेको केही बुझिनँ मैले. त्यसलाई भने बुझाइदिनुहोस् त्यो पनि.
यो चाहिँ एकदमै तपाईँको हाम्रो माया प्रीतिको कुरा हुन्छ यहाँ होइन. यो चाहिँ डुएट सङ हो. एकजना मन्जु सम्बाम्पे भन्ने एकजना दिदी हुनुहुन्छ, दिदीले मैले गाएको हो. माया प्रीतिको कुरा छ यहाँ चाहिँ तपाईँको. यसको भाव चाहिँ तपाईँको अलिकति जति मैले भने त्यो चाहिँ बसन्ती बहार फुल जस्ती मायालु बहिनी जुन जस्ती आजैको राति भागौँ कि फालेलुङ डाँडा काटा. यस्तो शब्द
हाम्रो यो चाहिँ भनौँ न नेपाली प्रेम गर्ने शैली, गाउँघरको प्रेम गर्ने शैलीलाई चट्टसँग टिपेको रहेछ.
हजुर हजुर.
लिम्बू गीत तपाईँको निकै पपुलर पनि भयो
एल्बम, अलिकति पपुलर पनि भयो अनि धेरै मन पराइदिनु भयो. त्यसको बावजुद फेरि गीत लिम्बू गीत सङ्गीतमै एउटा एवार्ड पनि भएको थियो भर्खरै, लगभग 5-6 महिना भयो होला. लिम्बू गीतहरूको लिम्बू गीत सङ्गीतको सबैभन्दा पहिलो एवार्ड पनि होला नेपालमा होइन. त्यो एवार्डको सम्बन्ध यही गीतहरूले नै गर्दाखेरि होला. त्यो लिम्बू गीतको अलिकति राम्रो छवि भएर होला, सबैले मन पराइदिनु भएर होला होइन. लिम्बू गीतको एवार्ड पनि मैले यसपाल हात पारेको छु.
ए न बधाई छ, त्यो चाहिँ भर्खर थाहा पाउँदैछु म आज. अनि कतिवटा जति गाउनु भयो होला त लिम्बू गीत तपाईँ?
लिम्बू गीत मेरो लगभग मेरो आफ्नै एउटा एल्बम हो होइन मारम. लगभग मेरो जम्मा जम्मी गर्दा 5 दर्जन समथिङ उकालो होला लिम्बू गीतहरू चाहिँ.
ए त्यति गाई छ
मेरो लिम्बू गीत. नेपाली गीतहरूभन्दा धेरै लिम्बू गीतहरू छन्.
तपाईँको अर्को प्रसङ्ग पनि मैले सन्दर्भ जोड्न खोजेँ. तपाईँको एल्बम 3 आइसकेका छन्, एउटा मारम लिम्बू एल्बम हामीले कुरा गरिहाल्यौँ, सुसन भन्ने एउटा एल्बम तपाईँको नामसँगै मिलाएर राख्नु भएको होला, सोल्टिनी पछिल्लो एल्बम पनि हो, यो नयाँ एल्बम हो. र मैले सोल्टिनीभित्र चाहिँ एउटा सन्दर्भ अर्को जोड्न खोजेको, तपाईँको 3 ट्र्याकमा यो गीत रहेछ नि, यो मिठो बोल लेखेको यो मिठो जिन्दगी, सुशान्त सामसुवाङको स्वर छ, खेमराज गुरुङको शब्द छ र खेमराज गुरुङकै संगीत छ. मैले यो खेमराज गुरुङजीको नाम जोड्नको लागि पनि यहाँनिर सन्दर्भ ल्याउन खोजेको मैले. यो गीत गाउँदाखेरिको अथवा यो गीत बन्दाखेरिको यसको गर्वको कुरा गरौँ.
यो गीत चाहिँ सबैभन्दा पहिला त एकदमै मार्मिक गीत बनिएको छ होइन, एकदमै दाइले मिठो गीत बनाउनु भएको छ. यो गीत मलाई एकदमै मन पराएर नै दिनुभएको दाइले होइन. तर यो गीत गीत रेकर्ड गर्नु चाहिँ हामीलाई लगभग 6-7 महिना जस्तो लाग्यो होइन, किनकि उहाँ कहिले प्रोग्रामतिर बेलायततिर जानुहुने, कहिले इन्डियातिर जानुहुने होइन. त्यसैले गर्दाखेरि एकदमै लगभग 6-7 महिना जस्तो समय पछाडि मात्रै गीत रेकर्ड भयो, तर एकदम राम्रो गीत रेकर्ड भयो. र यो चाहिँ सम्भवतः मलाई लाग्छ खेमराज गुरुङ दाईको सबैभन्दा अन्तिम चोटिको शब्द संगीत हो.
उहाँको अन्तिम शब्द संगीत हो जुन तपाईँसँग भएको थियो.
हजुर.
तपाईँले यो टुक्रा यसको गायो, अब एल्बम बजायो भने धेरै समय लाग्छ, टुक्रा तपाईँको आवाजबाट स्थायी सुनाउनु.
यो गीत चाहिँ सर्वप्रथम म दाईलाई अमर श्रेष्ठ दाई खेमराज गुरुङलाई एकदमै धेरै सम्मान गर्न चाहन्छु होइन. मसँग एकदमै नजिक पनि हुनुहुन्थ्यो होइन, जो आज हुनुहुन्न होइन, उहाँकै नामले गर्दाखेरि पनि अब यी गीतहरू अलिकति धेरै मिडियामा छाइरहेको छ. म थोरै गीत गाएर सुनाउन चाहन्छु. यो मिठो जिन्दगी तिम्रो मिठो पिरती, मेरो जिन्दगी तिम्रो पिरती, मेरो जिन्दगी, मेरो जिन्दगी. यस्तो टाइपको छ.
लोक आधुनिक गायनमा एक दशकदेखि संघर्ष गरिरहनु भएको प्रतिभा आज मसँग हुनुहुन्छ, मैले गायकलाई पेश गरिरहेको छु, सुसन सामसोहाङ लिम्बू उहाँको नाम, ताप्लेजुङ उहाँको घर।
हजुर,
ताप्लेजुङदेखि काठमाडौँसम्मको यात्रा कसरी तय भयो? मतलब गायनको लागि यात्रा है, मैले बस चढेर आउने मात्रै कुरा गरेको होइन।
होइन, यो चाहिँ कस्तो हो भने अब म स्कुल, मेरो स्कुल लाइफ मैले गाउँमै बिताएँ होइन। त्यहाँदेखि पछाडि एसएलसी पास गरेर पछाडि म धरान कलेज पढ्न झरेँ। धरानमै पनि मैले दुई वर्ष सङ्गीत सिकेँ। धरानमा झर्ने साथै म पहिल्यैदेखि अलिकति गीत सङ्गीतमा इन्ट्रेस्ट लिने मान्छे होइन। धरानमा झरेर दुई वर्ष त्यहाँ सङ्गीत सिकेँ, कलेज पढ्दै सङ्गीत सिकेँ अनि गीत गाउन थालेँ। कन्सर्टहरू प्रोग्रामतिर हल्का गीत गाउन थालेँ अनि त्यहाँदेखि मलाई मेरो आफन्तहरूले भन्नुभयो, अलिकति सजेसन दिनुभयो मेरो दिदीहरूले होइन, काठमाडौँमा राम्रो हुन्छ, काठमाडौँमा धेरै राम्रो राम्रो गुरुहरू हुनुहुन्छ भन्ने खालको सजेसन मैले पाएँ। त्यो भएर म लगत्तै काठमाडौँ छिरेको हो।
कसरी सिक्नु?
सबैभन्दा पहिला म काठमाडौँमा आएँ। काठमाडौँ आउँदाखेरि एकदमै नाउलो थिएँ, कोसँग सिक्ने, कहाँ जाने भन्ने केही पनि थाहा थिएन। आफन्तहरूले सोद्धा पनि मेरो गीत सङ्गीतमा मेरो मभन्दा अलिकति अग्रज मेरै आफ्नो नजिकको मान्छेहरू कोही पनि थिएन, त्यसैले अलिकति मैले दुःख पनि पाउनु पर्यो होइन। कुनै अलिकति अग्रज दायहरूलाई भेट्नको लागि पनि म उहाँहरूको प्रोग्राम कहिले हुन्छ भनेर जस्तै प्रज्ञा भवन एकाडेमीतिर म हलमा टिकट काटेर जान्थेँ गीतहरू सुन्नु होइन। त्यति बेला गएर अनि दायहरूलाई रिक्वेस्ट गरेर सोध्थेँ म कुन चाहिँ गुरु राम्रो, कहाँ सिक्दा राम्रो हुन्छ भनेर। अनि पछाडि मैले थाहा पाउँदाखेरि गुरुदेव कामत भन्ने चाहिँ निकै राम्रो क्लासिकल गुरु हो, उहाँसँग सिक्नु भन्ने खालको एकजना दाईले मलाई सल्लाह दिनुभयो। म गएँ उहाँसँग, तीन वर्ष सिकेँ होइन। त्यहाँभन्दा पछाडि अहिले पनि सिकिरहेको छु, अहिले चाहिँ चण्डीप्रसाद खापले गुरुसँग सिकिरहेको छु।
तपाईँको स्वरलाई मैले अझ अझ सुनाउनको लागि, मिठो स्वर लागेरै मैले आजको तपाईँलाई मन परेको अरू अरू मतलब सुनिरहेको गीतमा चाहिँ तपाईँले मन पराउने गीत एउटा गुनगुनाउनुहोस् न तपाईँको आवाजमा सुनौ।
मलाई गीतहरू त धेरै नै मनपर्छ होइन, तर पनि
गुनगुनाइरहने गाइरहने
मलाई अलिकति, मलाई पनि एकदमै धेरै माया गर्नुहुने आदरणीय दाई फतेमान राज भण्डारी, उहाँको गीत मलाई एकदमै धेरै मनपर्छ किनकि उहाँले मलाई एकदमै धेरै माया गर्नुहुन्थ्यो। मैले पहिला एकचोटि प्रोग्राममा भेट्दाखेरि उहाँले मलाई, मैले गीत गाउँदाखेरि गीत चाहिँ यसरी गाउनुपर्छ बाबु भनेर गीत गाइसकेर पछाडि उहाँले मलाई डाकेर गाउनु भएको थियो अनि पछाडि म उहाँलाई भेटि पनि रहन्थेँ, उहाँले मलाई एकदम राम्रो मान्नु पनि हुन्थ्यो। उहाँको गीत मलाई एकदमै मनपर्ने गीत एउटा छ, म त्यो हल्का सुनाउन चाहन्छु। यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले कसैलाई माया गर्नु एउटा भुला गरे मैले, यस्तो पनि हुँदो रहेछ।
तपाईँले यो भुल गर्नुभयो गर्नु भएन?
मलाई लाग्छ अहिलेसम्म मैले भुल गरेको छुइनँ जस्तो लाग्छ।
भुल गर्न मन पनि लाग्दैन?
सकभर भुल नगरौँ जस्तो लाग्छ राम्रो कुरामा चाहिँ।
सङ्गीतसँगै भुलेर बस्नु हुँदो रहेछ?
सङ्गीतसँगै रम्न चाहन्छु, सङ्गीतसँगै हिँड्न चाहन्छु।
तपाईँले गीत, एउटा म तपाईँलाई प्रश्न सोधौँ, मैले एकदम प्रष्ट रूपमा यो प्रश्न सोधे हुन्छ होला सबै गायकलाई।
हजुर,
तपाईँ जस्तै एक दशक सङ्घर्ष गरेका कति गायकहरू चाहिँ छायामै छन् नेपालमा जस्तो लाग्छ मलाई।
त्यो एकदमै सत्य कुरा हो किनकि यहाँनिर राम्रो मान्छेको, राम्रो प्रतिभा भएको मान्छेहरूको मूल्याङ्कन त्यति साह्रो हुँदैन होइन। जो मान्छेको खल्तीमा पैसा हुन्छ त्यो मान्छेहरू मिडियामा सर्लक अगाडि आउनुहुन्छ।
अब उसो भए मैले तपाईँलाई सोधेँ सुशनजी, मूल्याङ्कन कसरी गर्ने र कसले गर्नु पर्यो?
मूल्याङ्कन अब गीत सङ्गीतमा जति पनि लागेका मान्छेहरू छन् अगाडि, अग्रजहरूले पनि अब एउटा यस्तो खालको राज्यमा एउटा यस्तो खालको एउटा नियम बनाइदिनु पर्यो होइन। जुन गीतहरू चाहिँ नेपालमा पनि एउटा हुन्छ नि, एउटा जस्तै अब हामीले त्यहाँनिर भोइस टेस्ट पास गरेर मात्रै जो राम्रो गाउँछ त्यो त्यसले मात्रै भोइस टेस्ट पास गर्छ नि त्यहाँ पनि, त्यस्तै अरू अरू मिडियामा पनि जसले राम्रो गाउँछ, जसको क्यापेसिटी छ, जो चाहिँ ऊ चाहिँ गाउन सक्ने,
भोइस टेस्टको व्यवस्था हुनु पर्यो। तपाईँले भन्नु,
मैले भनेको चाहिँ अलिकति केही जस्तो सुकै मान्छेहरू पनि यहाँनिर गीत गाएर आए अगाडि आएको छ मिडियामा
पैसा खर्च गर्यो अनि मिडियामा छाइदियो त्यस पछाडि गायक बनिदिइहाल्यो त्यसो गर्दा राम्रो प्रतिभाहरू चाहिँ जसले पैसा खर्च गर्न सक्दैन त्यो छायामा बसिरहन्छ त्यो सबभन्दा ठुलो समस्या
एकदमै
गायन क्षेत्रको जसले चाहिँ राम्रो गाउने र संघर्ष गरिरहेको मान्छेलाई पछाडि पारिरहन्छ
म अलिकति राम्रो गाउँछु होला तर मसँग पैसा छैन मेरो गीत टेलिभिजनमा बज्दैन मैले प्रोमो बजाउन सक्दिनँ प्रोमो बजाउन नसकेपछि मेरो गीत त्यहाँ बज्दैन इन्टरभ्यू हुँदैन होइन मार हामीलाई यसरी परिएको छ
एउटा गीत अब तपाईँकै सुन्न मन लाग्यो मलाई एकदम मिठो तपाईँको पपुलर भएको तपाईँलाई धेरैले मन पराएको अथवा कुनै फ्यानले तारिफ गरेको एउटा गीत छ
मलाई एकदमै यो सोल्टिनी एल्बम अहिले मेरो भर्खरै रिलिज भएको छ त्यो गीतको म थोरै गाह्रो सुनाउँछु गीतकार दाई हुनुहुन्छ आदरणीय दाई नरेश भट्टराई दाई
टाइटल गीत हो
हजुर टाइटल सङ नै हो यसको भिडियो पनि बनाएको छु युट्युबमा सबैले हेर्न सक्नुहुन्छ होइन यसको सङ्गीत हरिलन्साल दाईले एकदम मिठो गरिदिनु भएको छ होइन थोरै गाउन चाहन्छु
सोल्टिनी मेरो आँखाको नानी मुटुको धड्कन ओठको मुस्कान तिमी सोल्टिनी मेरो गीतको धुन रातको जुन नम्बरी सुन तिमी सोल्टिनी 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 मेरो हाँसो र खुसी उमङ्ग अनि जीवनको लक्ष्य तिमी सोल्टिनी सोल्टिनी कस्तो मिठो लाग्यो मलाई त यतिले पुगेन अब मैले एल्बमभित्रैबाट पनि सुन्छु तर तपाईँसँगको कुराकानी सकिसकेपछि एल्बमभित्रैबाट यो सोल्टिनी गीत म पनि सुन्छु र अहिले रेडियो सुनिरहनुभएका सबैलाई सुशनजी तपाईँले एक दशकमा आफ्नो एल्बम तीनवटा निकाल्नुभयो बजारमा पठाउनुभयो अब अहिले त फेरि एल्बमै किन्ने जमाना पनि हराइ नै सक्यो युट्युबबाट भिडियो हेर्दै सुन्ने चलन आइरहेको छ यसो गरिरहँदा अहिलेसम्म सिक्दा पनि तपाईँले खर्च गर्नुभयो होला आफ्नो दिनचर्याको लागि पनि खर्च हुन्छ होला तपाईँ घाटामा हुनुहुन्छ कि नाफामा त
म एकदमै घाटामा होइन मलाई सर्वप्रथम मेरो मलाई सहयोग गर्ने मेरो फ्यामिली हुनुहुन्छ होइन मेरो फ्यामिलीले मलाई यो गर त्यो गर भनेर मैले आफै लगानी गरेर अहिलेसम्म मैले काम गरिरहेको छु होइन कतिपय साथीहरूले मलाई सपोर्ट पनि गर्नुहुन्छ मेरो आफन्त साथीहरूले चाहिँ मलाई अलिकति पैसा तैँले अलिकति ल मैले यति तँलाई सहयोग गरेँ भन्नुहुन्छ कसैले यति सहयोग गरेँ भन्नुहुन्छ होइन त्यो आफ्नो तरिकाले छ तर म फुल्ली भन्नुपर्दाखेरि म एकदमै घाटामा काम गरेको मान्छे तर त्यो भन्दैमा फेरि म गीत सङ्गीतलाई माया गर्ने मान्छे
अब मैले त्यही भन्न आँटेको हजुर तपाईँ घाटामा हुँदा हुँदै किन यही क्षेत्रमा बस्नुहुन्छ अरू स्क्रिप गरेर अरू काम गर्यो भने पो फाइदा होला कि
होइन यो चाहिँ कस्तो भने मेरो एउटा चाहना हो होइन मेरो इच्छा हो मैले मलाई सम्पत्ति कमाउनुभन्दा ठुलो मलाई मेरो आफ्नो इतिहासमा नाम जोड्नु छ मैले होइन त्यसैले गर्दाखेरि म आज वर्षौँ वर्ष भयो होला म यो काम गरिरहेको छु र म गरिरहनेछु
जबसम्म सफल हुन्न
हजुर
एक दिन त हुन्छु
होइन मलाई त्यो गीत मैले हजारौँ हजार गीत गाउँला आफ्नो ठाउँमा छ तर सबै गीत राम्रो नभए पनि हजारौँ हजार गीत गाउँदाखेरि एउटै मात्रै गीत राम्रो भयो भने त्यो मेरो लागि काफी हुनेछ
हामीले गम्भीर कुरा गरेर जाडोमा जम्ने भयौँ हौ
सुशान्त
अब फेरि एउटा मलाई लिम्बु भाषाको गीतको सुन्नु मलाई नेपाली त सुनिरहन्छ नि
हजुर
तपाईँ आज लिम्बु भाषाको त्यति धेरै 60 जस्तो तपाईँले कति 5 दर्जन भन्नुभयो होइन अघि त्यत्रो गाउनु भएको मान्छे एउटा अर्को मिठो पपुलर चाहिँ नम्बर सुनाउनुहोस् त नबुझे पनि सुन्छौँ अनि उल्था पनि गरिदिनु त्यो गीतले के भन्छ
ओके म एउटा मेरो आफ्नै एल्बमकै गीत सुनाउन चाहन्छु तपाईँहरू कतिपयले बुझ्नुहुन्छ होइन कतिपयले बुझ्नुहुन्न माया नगरिदिनु होला इभन लयलाई सुनेर सङ्गीतलाई सुनेर
गीत सुन्दा त बियोन्ड भाषा नि होइन बियोन्ड ल्याङ्ग्वेज हामी भाषाभन्दा भित्रको गहिराईमा डुबेर सुन्छौँ
हजुर लिम्बु भाषाको एल्बमबाटै म एउटा गीत सुनाउन चाहन्छु
किराती सासेनु खिरो अनि पाङ्भे किराती सासे नुखिरो हौ अनि पाङ्भे हो आलो थारी आयुङी यामी लाजे ओ सुम्से यामी लाजे ओ लिम्बु भाषाको गीतको कन्सर्टहरू पनि गर्नुभएको छ
लिम्बु भाषाको गीतहरू
मात्रै कन्सर्ट भएको छ
कन्सर्ट मात्र होइन तर त्यस्तो खालको प्रोग्रामहरू हुन्छ जहाँ
सांस्कृतिक कार्यक्रम
लिम्बुहरूकै कल्चरको प्रोग्रामहरू हुन्छ त्यहाँ चाहिँ लिम्बुहरूकै गीतहरू मात्रै घन्किन्छन् बज्छन् होइन त्यस्ता प्रोग्रामहरूमा धेरै गाएको छु
कति छन् तपाईँ जस्तो लिम्बु भाषाकै गायनमा भनेर लाग्नुभएका गायक गायिकाहरू तपाईँको सङ्गतमा त हुनुहुन्छ होला
एकदमै धेरै हुनुहुन्छ तर कतिपय चाहिँ तपाईले अघि हामी कुरा गरिहाल्यौं हैन हामीले धान्न नसक्ने हुन्छ मैले कतिपय मेरै आफ्नो पैसा लगानी गरेर काम गर्दा गर्दा एकचोटी गर्ने दुईचोटी गर्ने तीनचोटी गर्ने कतिचोटी गर्ने होइन हामीलाई रिटर्न के पनि हुँदैन त्यसैले गर्दाखेरि कतिपय साथीहरू पलायन हुनुभएको छ विदेशतिर गएर पैसा कमाइरहनु भएको छ होइन हुनुहुन्छ अझै पनि एकदमै धेरै हुनुहुन्छ तर म्याक्सिमम साथीहरू बाहिरतिर जानुभएको छ
सुशनजीको यो पछिल्लो एल्बम सोल्टिनीमा चाहिँ पाँचवटा ट्र्याक रहेछ
हजुर
होइन यसकै अर्को एउटा गीत तपाईँको आवाजमा सुनाउन सोल्टिनी त हामी लास्टमा सुन्छौँ नै
हजुर
अन्तिम के अरे त्योभन्दा अगाडिको चाहिँ अरू कुनै एउटा सुनाउनुहोस् न फेरि
यो एकदमै मलाई एउटा आफ्नै त्यो पूर्वेली लोकगीत सुनाउनु मन लाग्यो होइन यो एउटा लोकगीत सुनाउँछु यो चाहिँ गायिका दिदी झुमा लिम्बूले मलाई साथ दिनुभएको छ म थोरै गाएर सुनाउन चाहन्छु हिमा राम्रो हिउँले बेसी धानैले हिमा राम्रो हिउँले बेसी धानैले छेउमै आए कुरा गर्नु आज मनैले छेउमै आए कुरा गर्नु आज मनैले बिनायोको धुन बिनायोको धुन धरतीमा तिमी राम्री आकाशमा जुन धरतीमा तिमी राम्री आकाशमा जुन
कति राम्रो मिठो शब्द पनि मिठो रहेछ कसले लेख्नुभयो
यो हाम्रो रमेश अधिकारी दाइले
तपाईँ आफू कम्पोज पनि गर्नुहुँदो रहेछ हिमाल राम्रो भन्ने चाहिँ फेरि कम्पोज रहेछ
म कहिले काहीँ आफै त्यति धेरै
शास्त्रीय संगीतबाट आएको विद्यार्थी भएर पनि रहर लाग्छ अब के गर्ने त आउँदा दिनहरूमा अझै एल्बम निकाल्दै जाने हो नडराइकन
नडराई भन्दा पनि अब यसमा आएर काम गर्नुभन्दा पनि सोचेर काम गर्छु होइन लाग्छ गीत सङ्गीतमा धेरै एकदमै धेरै धेरै गर्न नसके पनि सम्भवतः राम्रो गीतहरू प्रस्तुत गर्छु
डुल्दै डुल्दै जाँदै क्रममा कहिलेकाहीँ कुनै राम्रो सङ्गीतकारको हातमा परियो भने चट्ट उदाइन्छ जस्तो पनि लाग्छ
त्यो अनेस्टली लाग्छ
भनेपछि तपाईँ त्यो दिनको पनि प्रतीक्षामा हुनु
त्यो दिनको पनि
अब दुवैको लक पनि मिल्नु पर्यो होइन ट्युनिङ गर्ने बेलाको यही अहिले भइरहेका तपाईँले कति सङ्गीतकारले सङ्गीत गरिसक्नु भयो होला अब ट्याक्कै लक मिलेको बेला पर्यो भने फेरि वात्तै उदाइन्छ
त्यो पनि होला
हुन्छ सुशनजी साह्रै रमाइलो लाग्यो आजको बिहान हामीले विशेष त यो लिम्बू संस्कृतिको गायकको रूपमा पनि तपाईँलाई यति नजिकबाट चिन्न पाइएको थिएन आज छर्लङ्गै सँगै बसेर चिन्न पाइयो र रेडियो सुन्ने अरू साथीहरूले पनि चिन्नुभयो होला जस्तो लाग्छ विशेष खेमराज गुरुङको तपाईँको यो गीत चाहिँ जुन पछिल्लो आबद्धता हुन सक्छ भन्नुभयो नि त्यो पनि सुनियो अक्टोबर तपाईँको आवाजमा खुसी लाग्यो यो सबै सुनिसकेपछि सुशन सामसुहाङ लिम्बू जो चाहिँ एक दशक भन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा आफूलाई लगानी गरिरहनु भएको छ र पनि ब्याकमा छायामा परिरहनु भएको छ तर कसैले चिन्न भेट्न खोज्यो भने कसरी सम्पर्क गर्ने
तपाईँलाई म अहिले गीत सङ्गीतमा लागिरहेको छु काम गरिरहेको छु होइन अब अहिले भेट्न चाह्यो भने अब हामी को कस्तो छन् होइन अब कतिपय बोली सुनिन्छ तपाईँको कतिपय गीतहरू सुनिन्छ भेटघाट हुँदैन तर अब अहिले त प्रत्यक्ष हामी फेसबुक मार्फत छौँ इन्टरनेट मार्फत छौँ होइन अब म सुशन सामसुहाङ लिम्बू नै छ मेरो फेसबुक
स्पेलिङ सहित भन्दै कसरी खोज्ने तपाईँलाई
SUSAN सुशन SAMSOHANG सामसुहाङ
लिम्बू
सुशन सामसुहाङ लिम्बू नै छ म होइन तपाईँहरू सबैले मलाई फलो गर्न सक्नुहुन्छ हामी गफ गर्न सक्छौँ होइन एक अर्कामा
अब छुट्टिने बेलामा नि सेवा भन्नुपर्छ कि अर्थ
एकदम यहाँहरूलाई पनि अब धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँसम्म बोलाइदिनु भयो होइन यहाँको युनिट अनि उज्यालो एफएम एकदमै सबैजनालाई यो युनिटलाई नै म एकदमै धेरै धेरै धन्यवाद दिन चाहन्छु होइन अन्तिममा अब रेडियो सुनेर बसिरहनुभएका सबैलाई सेवा भन्न चाहन्छु अनि तपाईँलाई पनि एकदमै धन्यवाद सेवा
सेवा मात्रै भनेर छोड्दिन सोल्टिनी फेरि एक टुक्रा गाउन लगाए मिठो लाग्यो
सोल्टिनी 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 सोल्टिनी
मेरो आँखाको नानी मुटुको धड्कन ओठको मुस्कान तिमी सोल्टिनी मेरो गीतको धुन रातको जुन नम्बर सुन तिमी सोल्टिनी उमङ्ग
फुला नगर है भुला पैसा पनि त्यस्तै हो समयले कहिल्यै पर्खँदैन हेर माया पनि त्यस्तै हो त्यस्तै हो समयले कहिल्यै पर्खँदैन हेर माया पनि त्यस्तै हो तिमी हुन्छ मात्र भन सगुन हो कि नआउला घर काले नमानेमा तिमीलाई भगाई लैजाउला
सुसन शमसोहङ लिम्बुलाई विदा गरे मैले मैले कुनै बेला ट्रक साहित्य देखेको थिएँ ट्रकको पछाडि लेखिएको थियो जब पैसा बोल्छ तब सत्य चुप रहन्छ सायद कतिपय मान्छेको जीवनमा यस्तो कुरा लागू हुन्छ त्यसो त म सुसनकै मामिलामा असाध्यै राम्रो गायक भनेर दावी गर्दिन त्यो निर्क्योल गर्ने जिम्बा तपाईँलाई तर सुसन जस्ता सयौं गायक गायिकाहरू छायामा छन् कारण पैसा खर्च गरेर हामीले अबको गीत संगीतको ट्रेन्डमा पैसा खर्च नगरिकन नचल्ने ट्रेन आएको छ भनेर सुसनले जुन भन्नुभयो यो आवाज धेरै गायक गायिकाको आवाज हो यस्तै छायामा परेका र राम्रा प्रतिभाहरू अगाडि आउन् भन्ने हामीहरूको उद्देश्य छ र रहिरहन्छ मैले यति जानकारी गराउँदै आजका पाहुना स्तम्भबाट बाहिरिसकेको छु म ट्विटर धेरै बेर हेर्दैन हेरेको ट्विटरमै फेरि फेसबुक पनि हेर्नु पर्यो भन्ने गुनासो आएको छ म अलिअलि यहाँका सामग्री तपाईँलाई प्रस्तुत गर्छु अघि नै सिटामोल सम्बन्धी सिटामोल लिन एक दिन हिँड्नुपर्ने जाजरकोटको समाचार सुनेपछि मन छोयो सिटामोल लिन एक दिन यात्रावाला समाचारले भन्दै सागवालाले लेख्नु भएको छ आज दोस्रो पटक फल्चा सुनिरहेको छु भन्दै गेवाली स्मृति ह्याण्डल हुनुभएकी साथीले ट्विटरमा लेख्नु भएको छ र त्यसै गरी ओलीजी नै नाम छ ह्याण्डल पनि ओलीजी लेख्नु भएको छ ओलीजी टू छ ह्याण्डल ट्विटरमा आज उहाँले धेरै नै ट्वीटहरू गर्नुभएको छ फल्चाबारे दुर्गम जाजरकोटको दह पजारूको स्वास्थ्य समाचार सुन्न पाइयो मलाई 66-67 त्यहाँ फैलिएको महामारीको याद भइरहेको छ भनेर लेख्नुभयो डाक्टर घाँसी नाम गर्नुभएका नवीन गौतम ह्याण्डल हुनुभएका साथीले आवाजमा तपाईँको आवाजमा फल्चा सुन्दैछु भनेर लेख्नुभयो गेवाली स्मृतिले नै उज्यालो रेडियो नेटवर्कको एप्लिकेशनबाट दोस्रो पटक हेटौँडाबाट फल्चा सुन्दैछु भनेर लेख्नुभयो धन्यवाद तपाईँलाई अब अनि हामीले त्यो बसबाट फोहोर फ्याँक्न नपाउने समाचार प्रस्तुत गरिरहँदा लेख्नु भएको रहेछ ओलीजीले अब बान्ता पनि गर्न नपाइने भो प्रभु भनेर लेख्नु भएको छ त्यसै गरी ओलीजी केपी ओलीले फिल्म खेल्ने प्रसंगको समाचार पनि थियो अघि ओलीजीले नै लेख्नु भएको छ आखिर बाबु हुन् नि त मेरा हिरो नै हुन् भनेर लेख्नु भएको छ त्यस्तै दिपेन्द्र श्रेष्ठ लेख्नुहुन्छ प्रधानमन्त्री भन्दा पनि धनी भइसकेको छु अब त के को टेन्सन यो थाहा पाएर कमाउन पनि मन लाग्न छाड्यो हजुर भनेर लेख्नु भएको छ विजय वन्दनाजी खाना पकाउँदै फल्चा सुन्दै हुनुहुन्छ शोभा आचार्य चिया पिउँदै हुनुहुन्छ फल्चा सुनिरहेको बेलामा उहाँले के गरिरहेको छु उहाँहरू लेख्नु भएको छ म आज बल्ल सुन्दैछु फल्चा भनेर हेमन्त खनालजीले लेख्नुभयो राम्रो लाग्यो भने अरू साथीहरूलाई पनि सुन्नुहोस् भनिदिनु होला भनेर मैले अनुरोध गरेँ अनि उज्यालो रेडियो नेटवर्कको समूह केही साथीहरूको समूह यति बेला कोहलपुरमा छ त्यहाँ हाम्रो पश्चिमाञ्चल मध्यपश्चिम र सुदूरपश्चिमका संवाददाता साथीहरूको भेला छ आज र कोहलपुरमा पुग्नु भएको छ त्यहाँको फोटो समेत राख्नु भएको छ लक्ष्मणजीले कोहलपुरमा फल्चा सुन्दैछौ लगातारको हुस्सुका कारण तराईको जनजीवन निकै प्रभावित रहेछ हिजो दिउँसो अलिअलि घाम लागे नि आज त भन्दै उहाँले आजको फोटो राख्नु भएको छ असाध्यै कुहिरोले ढाकिएको अघिसम्म काठमाडौँमा जाडो जाडो लागिरहेको थियो मलाई घाम लागिसक्यो घाम नलागे पनि यो फोटो हेरिसकेपछि काठमाडौँको जाडो त के जाडो जस्तो लागेर जिउ चिसो नभएको महसुस मैले गरेँ लक्ष्मणजीले त्यो फोटो सेयर गर्नुभएको थियो जाडोमा तात्ने नयाँ विधि रिमिक्स गीत सुन्ने भन्दै हाँस्नुभयो लुइटेल दिनेश ट्विटरमा बेनीको बजार सुनेर नाचे भन्दै चोलेन्द्रजीले गुरूङ केस ह्यान्डल छ उहाँको ट्विटरमा उहाँले लेख्नुभयो बेनीको बजार फल्चा रिमिक्स नाउ प्लेइङ भन्नुभयो धन पौडेलले एक राज बुढाथो केले गीत बज्नासाथ कान पनि ठाडो भएको गाँठे मजा आउँछ गीत बज्न थालेपछि भनेर लेख्नु भएको छ त्यस्तै प्रदीप खड्का लेख्नुहुन्छ, चिसो चिसो काठमाडौँ सहर बसु बसु लाग्छ मलाई फल्चामा रहेर बेनीको बजार तात्यो है रिमिकले भनेर लेख्नुभयो। बेनीको बजारले धेरैलाई छोएछ किनभने धेरैको ट्विटरमा बेनीको बजारकै प्रसंग आइरहेको छ। विजय वन्दना लेख्नुहुन्छ, यो रिमिक्सले काठमाडौँको चिसोलाई न्यानो बनायो कि नाइ, हामीतिर त माइनस भएकोले होला यो रिमिक्सले काम गरेन। उहाँ विदेशमा हुनुहुन्छ र उहाँ बसेको ठाउँमा माइनसमा रहेछ, रिमिक्सले काम नगर्ने गरी चिसो रहेछ भन्ने कुरो बुझ्यौं। धन पौडेलजी पनि पकाउँदै हुनुहुन्छ रे, सागवालाजी चिनी पाइए हजुर 90 रुपियाँ तिर्दा पनि भन्नुहुन्छ। त्यस्तै गेवाली स्मृतिले बिहानै फल्चा सुनेको रिमिक्स गीतले नाच्ने नै गरायो, एक्सर्साइज नै भयो अलिअलि भनेर लेख्नु भएको छ। जानुका गौतम, आज फल्चा सुन्ने जतिले जाडोको अनुभव नगर्ने भयो रिमिक्स गीतले तथायो भन्नुभएको छ। एक किसिमको नारा नै भएछ आज, रिमिक्सले तातिन्छ भन्ने, रिमिक्सले रमाइलो भएको नै बढी उ छ। सागवालाजीले चाहिँ भाषाहरू भए पनि स्वर मिठो लाग्यो भनेर आजका पाहुनाको संवादलाई र कुराकानी र उहाँको गीत सुनेर भन्नुभएको छ। उज्यालो फल्चामा फेसबुकलाई पनि प्राथमिकता दिनु पर्यो है भनेर दिनेश राउत छेत्रीले लेख्नु भएको छ। फेसबुकमा मैले लेखेको स्ट्याटसभित्र चाहिँ दुईजनाको कमेन्ट, एकजनाको कमेन्ट आएको रहेछ दिनेश राउतको, कालभैरवको किम्बदन्तीको साथमा आजको उज्यालो फल्चाको शुरूआत भयो, सुन्न साह्रै रमाइलो लाग्यो, विश्व इतिहास एउटा कुरा छुटेछ, 66 साल मंगसिर 30 गते आजैको दिन मेरी कालीसँग लगनगाँठो कसिएको थियो भन्दै हाँस्नु भएको छ। उहाँ तपाईँलाई बधाई छ तपाईँको एनिभर्सरीको उपलक्ष्यमा। उज्यालो एप्सबाट सुन्दैछु साउदी अरबबाट, आहा कलिलो तामालाई सोधा रामालाई भनेर दिनेश राउतले फेसबुकमा लेख्नु भएको छ। हेमन्त शर्माले पनि ट्वीट गर्नुभएको छ, मैले उहाँलाई ध्यान दिइनँ भन्ने कुरो ट्वीटले बताउँछ, त्यसको आशय मात्रै बताएँ मैले। शान्त प्रसाद निष्ठुरी लेख्नुहुन्छ, अहिलेको परिस्थितिमा राम्रा कलाकार ओजेलमा र पैसावाला झन मटाउने गरेका छन्, आजको पाहुनाको नाम सम्झिने गाह्रो पर्यो तर स्वरले मन छोयो भन्नुभयो, मैले उत्तर लेखेको छु तपाईँलाई ट्वीटमा शान्तजी। आजको पाहुनाको नाम सुसन शमसुहाङ लिम्बू हो र मैले यी सामग्री प्रस्तुत गरिरहँदा घड़ीले 7:50 गइसकेको छ। दुहा कतारमा हरिओम काफले सुन्दै हुनुहुन्छ, सुल्टिनी सुल्टिनी मन पराउनु भएछ विजय वन्दनाले, त्यही लेख्नुभयो। सुसन शमसुहाङ लिम्बूलाई सम्पर्क गर्नको लागि सामाजिक सञ्जाल प्रयोग गर्नुहुन्छ कि नाइ, धरतीमा तिमी राम्री आकाशमा जुन भन्दै शान्त प्रसाद निष्ठुरीले लेख्नुभयो। गर्नुहुन्छ, मैले सोधि पनि सकेँ अघि, तपाईँले फेसबुकमा सुसन शमसुहाङ लिम्बू भनेर एड गर्न सक्नुहुन्छ। लिम्बू भाषाको गीत सुन्दा माउन्ट एभरेस्ट एकजना ह्याण्डलको नाम लेख्नु भएको छ, खगेन्द्र लिम्बूको याद आयो, फल्चा सुन्दै हुनुहुन्छ होला खगेन्द्र लिम्बूलाई आजको गीत समर्पण भनेर धन पौडेलले लेख्नुभयो। मैले अब यी ट्वीट र फेसबुकलाई छोड्नै पर्छ किनभने समय कम छ, सम्भवतः मैले पूरा बजाउन पनि भ्याउँदिन। अलि अगाडि मैले कुराकानी गरेको थिएँ एउटा स्तम्भमा, म त्यही स्तम्भलाई अब प्रस्तुत गर्छु। आज हामी नेपाली प्रवासी एकता सञ्जालमा काम गर्नुहुने सपना बस्यालसँग कुराकानी गर्दैछौ सिप्र रोजगारी विषयमा। विदेशमा जाने कति वैदेशिक रोजगारका व्यक्तिहरू अप्ठ्यारोमा पर्नुहुन्छ वा कति सहयोगहरू, कति सल्लाह परामर्शहरू चाहिन्छ, उहाँको संस्थाले त्यो विषयमा परामर्श गर्दै आएको छ। आज सपना बस्यालसँग हामी यिनै विषयमा सिप्र रोजगारी अन्तर्गत कुरा गर्छौ। सपनाजी तपाईँलाई स्वागत छ,
धन्यवाद।
तपाईँहरूको संस्थाले के काम गर्छ पहिला जनरल अलिकति सुनौ कि जस्तो लाग्यो।
हामीले चाहिँ विशेष गरेर वैदेशिक रोजगारमा जानुहुने श्रमिकहरूको हक हितमा जुन तरिकाले हामीले सहयोग गर्न सक्छौ सबै पक्षमा गर्छौ, तर एकदमै टंकारो रूपमा गर्नुपर्ने चाहिँ कानूनी सहयोगहरू हो, त्यसकारण उहाँहरूलाई हामीले परेको दुःखमा सहयोग गर्छौ। त्यस अर्थमा हामी जानेर आउने एउटा सम्भावित वैदेशिक रोजगारमा जानुहुने आप्रवासीहरू र उहाँ गइसकेकोहरूको बीचमा पनि हामीले गर्छौ। त्यसकारण यसलाई भन्दाखेरि पहिला हामी जनचेतनाका काम गर्छौ, अनि नेटवर्क हाम्रो एउटा सञ्जाल हो, हामीले सञ्जालको काम गर्छौं, फर्केका र आएकाहरूलाई समाजमा कसरी पुनर्स्थापना गर्ने अनि जानेहरूलाई कसरी तयार भएर जाने त्यो एरियामा गर्छौं, अनि अर्को हिसाबमा कानूनी सहायता गर्छौं। त्यो हिसाबमा पनि वहीँ दुःखमा परेका र यहाँ दुःखमा परेका, जानुभन्दा अगाडि दुःखमा परेका र फर्केर आएर दुःखमा परेकाहरू, त्यो तिनै हिसाबमा गर्छौं किनभने हामी सञ्जाल हौ। हाम्रो कनेक्टिङ पोइन्ट्सहरू चाहिँ विभिन्न देशमा हुनुहुन्छ, अनि त्यहाँको लोकल संघ संस्था, लोकल व्यक्ति, कामदारहरूप्रति
अलिकति हमदर्दी राख्नुहुने व्यक्तिहरूदेखि लिएर सबैसँग समन्वय गरेर हामी रेस्क्युको कामहरू गर्छौँ। अनि त्यो बाहेक अहिले अलिकति चाहिँ हामीले उहाँहरू फर्केर आएपछि फेरि नजाउन् भनेर अलिकति लगानीको वातावरण तयार गर्नको लागि उहाँहरूलाई हामीले हौसला, उत्साह अनि तयारी, त्यसमा तालिमका कुराहरू पनि छन् र केही मात्रामा हामीले आर्थिक रूपमा पनि उहाँहरूलाई एक छ भने हामी दुई हालिदिन्छौँ, दुई छ भने हामी चार
हालिदिन्छौँ।
हामीले अहिले चितवनमा झन्डै र अनि पूर्वमा गऱ्यौँ अनि दोलखा अनि काभ्रे यस्तोमा चाहिँ हामीले धेरै गरेका छैनौँ। अनि विशेष गरेर भूकम्पपछि भएका अवस्थामा चाहिँ हामीलाई सँग समन्वय गरेर भूकम्पपछिका उहाँहरूलाई दिने भनेर आएको राहतलाई चाहिँ हामीले अलिकति उत्पादकशील ढङ्गले हिसाबले गर्दाखेरि हामीले बाख्रा दिन्छौँ, जोडी बाख्रा, त्यसपछि कसैलाई भैँसी भन्नुहुन्छ, कसैले बुङ्गुर, अनि तरकारी खेती, बिरुवा, अनि सानो पसल, अनि त्यो बाहेक अर्को एउटा के गरेको थियौँ, मौरी पालन पनि। अनि त्यो हिसाबमा चाहिँ हामीले त्यसरी गरेका छौँ। अनि त्यसमा चाहिँ हामीले के थाहा पायौँ भने हामीहरूले उहाँहरूलाई चोखै दिँदा भन्दा उहाँसँग अलिकति जे चलिस त्यसमा थपे भने उहाँहरूको मेहनत धेरैको कारणले यसले उहाँलाई उत्साह भयो। एउटा भाइको उदाहरण दिँदा उहाँको श्रीमती यहाँ हुनुहुन्थ्यो, कहिले हामीले परिवारमा लगानी गरे यहाँ हुनुहुन्थ्यो, उहाँ चाहिँ चितवनमा पहिला मासु पसल के गर्नुभयो, झन् डुब्नु भयो, अनि उहाँ कतार जानुभयो। अनि उहाँ हामीले चाहिँ के सोच्यौँ भने श्रीमान श्रीमती सँगै रहेर बस्न पाउनु जस्तो ठुलो कुरो, त्यसले आएका विकृतिहरू छुटिँदाका त्यसका के अरे हामीले मूल्यहरू धेरै चुकाउनु परेको कारणले हामीले यो तर्फ आएका हौ। अनि त्यो बहिनीलाई हामीले अलिकति थपिदेऊ, उनको सानो पसल खोलेकी रहेछन्, अलिकति थपिदेऊ। अनि पछि दुई वर्षपछि त्यो भाइ आउनुभयो, अनि म उहाँलाई भेट्न जाँदा चाहिँ त्यो भाइले पसलको छेउमा फेरि कुखुरा काट्न थाल्नु भएको रहेछ। अनि त्यहाँ गएर श्रीमान श्रीमती दुईजना काम गर्दै हुनुहुँदो रहेछ, मलाई एकदम आनन्द आयो। यस्तो खालको हामीले परिवेश सबैतिर गर्न सक्यो भने त्यो बहिनीले के भन्यो भने हामीले ऋण धन गऱ्यौँ, के गऱ्यौँ, केही भएन, तर यो सानोबाट चाहिँ हामी यतिको गर्न सक्यौँ। अहिले श्रीमान श्रीमती बस्न
कति परिवार तपाईँहरूबाट लाभान्वित भएका छन्?
अहिले हामीले 100 मात्र गर्न सकेका छौँ। अनि कतिपय कुराहरूमा यो प्रशासनिक कठिनाइहरूको पनि कुराहरू छन्, कतिपय हामीले उहाँहरूसँगको दोहोरो समझदारीमा पनि गरेका छौँ, किनभने हामीले उहाँलाई रेस्क्यु गरेर ल्याउँछौँ। धेरै जसो एकदम दुःखको कुरा उहाँहरूको लास झिकाउनु पर्छ, त्यो जस्तो नराम्रो कुरा, अनि श्रीमतीको लास आएर श्रीमान लिन आउनुहुन्छ, श्रीमानको लास आएर श्रीमती लिन आउनुहुन्छ, होइन, त्यस्ता कुराहरू छन्। अनि अब छोराछोरीहरू पनि संलग्न हुन्छ, अनि अब उहाँहरूलाई हामीले यता दौडुप गरेर उहाँहरूले पाउनुहुने क्षतिपूर्तिहरू दिलाउँछौँ, त्यसपछि के गर्ने। अनि यस्तो केसहरू दोहोरिरहेपछि चाहिँ हामीले अहिले यो मोडमा एकदम उत्साहजनक
रूपमा व्यक्तिले तपाईँहरूलाई सम्पर्क गर्नु पर्यो त्यो सुविधा लिनको लागि अथवा त्यो सहुलियत लिनको लागि, सहयोग लिनको लागि।
त्यस्तो बेलामा चाहिँ हामीले चाहिँ के गरेका छौँ भने हामीसँग धेरै थोरै स्रोत छ तर मन धेरै छ, अनि उहाँहरूले चाहिँ यदि मसँग लगानी छ अनि तपाईँहरूले केही वातावरण मिलाइदिनुहुन्छ भने चाहिँ हामीले पहिला उहाँहरूलाई तालिम चाहिँ दिन्छौँ। अनि अर्को कुरा हामीले सिकेको चाहिँ के भने सबैजना बिजनेसम्यान हुन्न रहेछन्, अनि कति ठाउँमा हाम्रो खेर पनि गयो, लगानी खेर गयो, त्यसकारण चाहिँ उहाँहरूले त्यो कमिटमेन्ट देखाइदिनुपर्छ।
प्रवासबाट फर्केकाहरूको लागि मात्रै हो नि यो सुविधा?
हामीले उहाँहरूको श्रीमतीहरूलाई पनि लगानी गर्यौँ,
जस्तो परिवारसँग
त्योसँग छोएकाहरूलाई चाहिँ विशेष
समयले चाहिँ नेपालमा तपाईँहरूलाई कहाँ सम्पर्क गर्ने छ?
हाम्रो अफिसमा गर्न सक्नुहुन्छ। हामी चाहिँ यता नेपाली प्रवासी एकता सञ्जाल यहाँ एकान्त कुनामा छौँ, ठ्याक्कै गायत्री पेट्रोल पम्पको पछाडि 5540038। अनि उहाँले यदि
फोन नम्बर चाहिँ 5540038
गर्न सक्नुहुन्छ।
मैले यो शिप्र प्रविधि स्तम्भलाई रोके, शिप्र प्रविधि भन्नुपर्नेमा मैले के पनि भने अहिले शुरूआतमा यो सपना बस्यालजीसँग गरिएको कुराकानी थियो र अलिकति कुराकानी पहिले गरिएको कुराकानी हो, अलिकति भाग मैले प्रस्तुत गर्न सकिन समय सकिसकेको हुनाले आज हामीले शुरूआतमा एउटा किम्बदन्तीबाट फल्सा शुरू गर्यौं। हाम्रो स्वास्थ्य स्तम्भमा मधुमेहका चार प्रश्न र तिनका उत्तरको कुरा गर्यौं, त्यसै गरी मीडियामा आज अनि आजको बजार भइ नै हाल्यो, आजका पत्र पत्रिकाका सामग्री प्रस्तुत भए र शिप्र प्रविधिमा अहिले भर्खरै सपना बस्यालका कुराकानी सुन्यो भने आजका पाहुना हामीसँग सुशान्त सम्सुवाङ लिम्बू हुनुहुन्थ्यो। उहाँ एक दशकदेखि सांगीतिक क्षेत्रमा लाग्नु भएको छ र उहाँका तीनवटा एल्बम निस्किसकेका छन्, त्यो बारेमा कुराकानी गर्यौं। कति कुराकानी अझै गर्न मन थियो, मन हुँदा हुँदै पनि समयले विदा गर्यो। त्यसैले अब अर्को बिहिबार मसँग भेट हुने नै छ। भोलि शुक्रबारको कार्यक्रम मात्रै होइन, तपाईँ दैनिक रूपमा बिहान 6:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुन्छ उज्यालो फल्चा। आजको लागि तपाईँको दिन सुखमय रहोस्। प्राविधिक साथी मनोज विष्ट र म प्रस्तुता अच्युत घिमिरे विदा चाहन्छौ। नमस्कार।